हम उससे भी ज़्यादा हसास काम करें। आइए शुरू करते हैं। नहमदुहू व नुसल्ली अला रसूलिल करीम अम्मा बादु फौऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम रब्बिश्रहली सदरी व यस्सिरली अम्री वाहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली रब्बी यस्सिर वला तुय्यसिर व तुम्मिम बिल खैर क़ालल्लाहु तबारक तआला फिल क़ुरआनिल मजीद बाद अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम ود كثير من اهل الكتاب لو يردونكم من بعد ايمانكم كفارا اهل کتاب میں سے ایک گروہ یہ چاہتا ہے کہ تم کو ایمان لانے کے بعد کفار بنا دے۔ کیوں کرتے ہیں وہ ایسا؟ یعنی اہل کتاب سارے نہیں لیکن ان کا ایک بڑا گروہ کیوں چاہتا ہے کہ تمہیں ایمان لانے کے بعد کفر کی طرف لے آئے؟ حسد من عند انفسهم، ان کے سینوں میں حسد ہے۔ من بعد ما تبین لهم الحق، تو کیا یہ انجانے میں یہ کچھ کر رہے ہیں؟ کہا نہیں، یہ سب کچھ وہ حق کو جانتے بوجھتے دیکھتے سنتے پھر بھی کر رہے ہیں۔ نبی صلی اللہ علیہ وسلم کے ذریعے سے صحابہ کرام کو الرٹ کیا جا رہا ہے کہ یہ دشمن ہیں اندر سے، اور یہ تمہارے لیے دل میں حسد رکھتے ہیں، اور ان کو پتہ ہے کہ اسلام سچا دین ہے، اس کے باوجود بھی یہ اس قسم کی باتیں کرتے ہیں۔ اب ان سب باتوں کو سن کر آپ کو کیا کرنا ہے؟ فافو وصفہو، درگزر کیجئے اور جانے دیجئے، کیونکہ یا حتیات، کب تک ایسا کریں؟ حتیاتی اللہ بی امریہی، یہاں تک کہ اللہ اپنا حکم لے آئے۔ اور ان اللہ علی کل شیء قدیر، اللہ تعالیٰ ہر چیز پر قادر ہے۔ سورۃ بقرہ کی آیت نمبر 109 ہے، اور اس ایک آیت میں اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کو اہل کتاب میں سے کچھ لوگوں کا اسلام کے لیے حسد، اس کا ذکر کیا۔ تو الحمدللہ ہماری ایک ترتیب چل رہی ہے، ہم روحانی بیماریاں اور ان کا علاج دیکھ رہے ہیں۔ اس میں سے آج جس بیماری پہ ہم قرآن اور سنت کی روشنی میں بات کریں گے وہ حسد ہے۔ حسد کیا ہے؟ کہہ لیجئے کہ اس دنیا میں کیا جانے والا سب سے پہلا گناہ۔ سب سے پہلے جس نے حسد کیا وہ ابلیس تھا۔ کس سے کیا؟ آدم علیہ السلام سے کیا۔ کیوں کیا؟ کیونکہ اس کے خیال میں اللہ تعالیٰ نے آدم کو وہ نعمت دے دی جو پہلے ابلیس کو حاصل تھی۔ کرنا کیا چاہیے تھا؟ کہ وجہ دیکھتا کہ آخر آدم کو اعزاز کیوں ملا اور میں اس اعزاز سے محروم کیوں کر دیا گیا، لیکن حسد کی وجہ سے وہ یہ دیکھ نہ سکا۔ پھر حسد کی برائی کیا ہے؟ کہ دنیا میں ہونے والا پہلا قتل، اور بلکہ اس کو ساتھ ایک اور تیسری بنا لیجئے کہ بھائی کے مقابلے میں بھائی کا اٹھ کھڑا ہونا، جھگڑا، اس کی وجہ حسد تھا۔ اور انسانیت کی تاریخ میں جس گناہ نے آج تک سب سے زیادہ لوگوں کو لڑایا، جھگڑایا، لیگ پولنگ ہوئی، کسی کو سیاسی جماعتوں میں اوپر نیچے آتا دیکھا، کسی کو خاندان میں اپنے آپ سے بڑھتا دیکھا، کہیں بھائی بھائی کا حسد، کہیں خاندانی رشتہ داریوں میں حسد، دیورانی جٹھانی کا حسد ہے تو کہیں ماں بیٹی کا حسد ہے، یہ اس میں حسد کی خرابی ہمیں سمجھ آتی ہے کہ حسد اتنی بری چیز ہے کہ جب کوئی حسد کا شکار ہوتا ہے تو اس وقت اس کو یہ بھی بھول جاتا ہے کہ مقابلے میں کون ہے۔ تو آئیے آج ہم اس کو دیکھیں گے، اور ہم سب نے کس سوچ سے سننا ہے۔ پہلی بات یہ ہے کہ میں نے حسد نہیں کرنا، اور دوسری بات کہ میں نے دوسروں کے حسد کا ذریعہ بھی نہیں بننا۔ یہ دو مختلف چیزیں ہیں۔ اگر ہم اس روٹ کو دیکھیں تو ہا سین دال ہے، اردو میں بھی اس کو حسد کہتے ہیں اور عربی میں بھی حسد کہتے ہیں۔ یہ لفظ قرآن پاک میں صرف 5 جگہ استعمال ہوا ہے۔ یہاں سے آپ دیکھیے کہ یہ بات 5 دفعہ قرآن پاک میں 4 آیتوں میں آئی ہیں۔ ایک تو سورت بقرہ ہی کی آیت 109 جو آپ کے سامنے رکھی، اسی طرح سورت نساء آیت 54، ام یحسدون الناس علی ما آتاہم اللہ، کیا وہ لوگوں سے اس بات پہ حسد کرتے ہیں جو اللہ نے ان کو دیا، من فضلی، اپنے فضل سے۔ یعنی حیرت ہو رہی ہے حاسد کے فعل پر کہ لوگوں سے ان چیزوں پہ حسد کرتے ہیں جو لوگوں کے اپنے اختیار میں ہی نہیں ہیں، اللہ نے دیا، کیسے دیا؟ من فضلی، ہی اپنے فضل سے دیا۔ اسی طرح فقد آتینا علی ابراہیم الکتاب والحکمہ، اس نے عطا کر دی علی ابراہیم کو کتاب اور حکمت، وآتیناہم ملکاً عظیماً، اور ہم نے ان کو دی بہت بڑی بادشاہت۔ اس ایک آیت میں اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کے مخالفین اہل کتاب کو وارننگ دے دی کہ اگر میں نے اس محمد صلی اللہ علیہ وسلم کو عزت دی، نبوت دی، तो तुम इस पे एतराज़ क्यों करते हो? आले इब्राहिम में से होने का हक जब इसने अदा किया, मैंने इनको इज्जत दे दी। इसी तरह सूरत अल-फ़त्ह की आयत नंबर 15 15 में आता है, पीछे से बात है, मैं पढ़ देती हूँ, चले आपको मुझे अंदाज़ा हो जाएगा कि कुरान पाक में हसद का मौजू कहाँ कहाँ आ गया। सयकूलुल मुखल्लफून, अन करीब कहेंगे वो लोग जो पीछे रह गए। किससे पीछे रह गए? नेकी के काम पे। जंग पे जाने का वक्त आया तो पीछे, कुर्बानी देने का वक्त आया तो पीछे, और जब किसी दीन के तकाजे को निभाने का वक्त आया तो पीछे, लेकिन जब माल गनीमत का मौका आया, किधर? इज़न तलक्तुम इला मगानिमा, जब तुम चलोगे गनीमतों की तरफ। यानी मुनाफिक नुमा मुसलमान वो होते थे जो अपनी बातों से खुश करना चाहते थे नबी सल्लम को, इस्लाम को, और जंगों में नहीं चाहते थे। तबूक का मौका इस वक्त है नहीं वक्त, वरना आपको थोड़ा सा सुना देती, और इस तरह की चीज़ें सीरा में आप लोग पढ़ेंगे इंशाअल्लाह ताला। लेकिन नतीजा क्या होता है कि जब कुर्बानियों का मौका आता तो उस वक्त दुनियावी फवायद की नज़र या फिर अपने उजर बहानों की वजह से जाते ना। लेकिन जब मुसलमानों को फतह होती, इज्जत मिलती, टाइटल्स मिलते और दुश्मनों से जो माल हासिल होता तो उसकी तकसीम का मौका आता, तो फिर क्या करते? किसी तरह हम ये साबित कर दें कि हम आपके साथ हैं। वो जिसको आप कहना चाहिए कि खून उंगली कटाकर शहीदों में नाम शामिल करना, इस तरह की जो कैफियत थी, तो अल्लाह ताला कहते हैं पहले पीछे रह गए, और अब जब तुम माल गनीमत लेकर पलटोगे तो क्या क्या होगा? लिताखुजूहा ज़रूना नत्तबिकुम, कहते हैं छोड़ो हमको, हम तुम्हारे साथ चलेंगे, डोंट वरी, हम तो दिल से तो साथ ही थे। यानी बातों से खुश करते हैं। युरीदू नहीं युबद्दिलु कलाम अल्लाह, फरमाया ये तो इरादा ये करते हैं कि अल्लाह का कलाम बदल दें। और अल्लाह का कलाम क्या है कि मन जद्दा बजदा, जो मेहनत करेगा वो पाएगा, जो कोशिश करेगा वो पाएगा। और हकीकत अजीज साथियों कि आज मैं और आप इस दुनिया में इसी कोशिश की तलाश में है कि आज इस दुनिया में वक्त है, हम मेहनत कर लें, जान लगा लें, माल लगा लें, वक्त लगा लें, स्किल्स लगा लें, और उसके बदले में जन्नत को पा लें। लेकिन वक्त पे काम ना करने वाले मुनाफिक बाद में फवायद लेना चाहते हैं, तो अल्लाह ताला कहते हैं कुल, इनको कह दो। अब ये नबी की ज़ुबान से ऐसे लोग जो किसी भी ज़रूरत के वक्त पीछे हट जाएं, उनको क्या कहा गया? लन तब तबीऊना, हरगिज़ नहीं तुम हमारे पीछे लगोगे। यानी ये मुँह की बातें, कहते क्या थे, बस इस दफ़ा नहीं कर सके, अगली दफ़ा ज़रूर करेंगे, इस जंग में नहीं गए, देखना एक और जंग आई तो दिखा देंगे। अल्लाह ताला नबी के जो कहते हैं इनको बता दो, देखना जब अगली जंग आएगी या अगला इस्लाम की खिदमत का मौका आएगा, तुमने फिर भी कोई नहीं करना। कज़ालिकुम, इसी तरह, قال الله من قبل, कह दिया था अल्लाह ने इससे पहले, فسيقولون, बस वो कहेंगे, बल تحسدوننا, यहाँ हसद का लफ्ज आ गया, बल्कि तुम हमसे हसद करते हो। यानी नेकी के वक्त में पीछे, फिर जब दूसरों को कुछ खैर मिल गई तो दावे क्या थे कि आइंदा हम ये नेकी करेंगे, फिर जब अल्लाह के नबी ने कहा कि नहीं करोगे तो कहते हैं असल में तुम लोग हमसे जलते हो। बल कानुला यफकहून इल्ला कलीला, बल्कि वो नहीं समझते थे मगर थोड़े। देखिए बातें तो जंगों की हैं, लेकिन हम बात हसद पे करेंगे। सूरत फलक की आखिरी सूरत फलक आयत नंबर 5 में क्या आता है? वमिन शर्रि हासिदिन इज़ा हसद, हसद वाले के शर से बचाना है। तो आइए देखते हैं कि हसद क्या होता है और इसको इंसान किस तरह अपनी ज़िंदगी से निकाले। लेकिन हकीकत यह है कि अगर आज मैंने और आपने इसको अपने लिए सुन लिया, अपनी ज़रूरत समझते हुए कि ये मेरी ज़रूरत है और मैंने अपने आप को इससे बचाना है, तो शायद नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ुबान मुबारक की बस एक ही हदीस काफ़ी होगी। मैंने जब ये हदीस गौर से कल फिर पढ़ी कि अच्छा हसद होता क्या और हसद होना किस चीज़ के ना होने की अलामत है, तो वो हदीस आपके साथ भी शेयर कर देती हूँ। ये हज़रत अबू हुरैरा की रिवायत है, निसाई की रिवायत है, यानी किताब का नाम निसाई और बयान करने वाले अबू हुरैरा, 3109 नंबर की हदीस है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ला यजतमियानि फी क़ल्बी अब्दिन, नहीं जमा होती कि बंदे के दिल में दो चीज़ें इकट्ठी नहीं रह सकती। जैसे आप देखिए पानी और आग इकट्ठा नहीं कर सकते ना, या पानी गर्म हो के पानी गर्म हो जाएगा आग बुझ जाएगी, या फिर आग जो है वो पानी को भाप बना के उड़ा देगी। तो जिस तरह दो चीज़ें इकट्ठी नहीं रहती, इस तरह एक ईमान वाले या एक बंदे के दिल में दो चीज़ें नहीं रहती। कौन सी दो चीज़ें? अल ईमान वल हसद, ईमान और हसद। जब बंदा किसी से हसद का शिकार होता है तो ईमान उसके दिल से निकल जाता है। कितनी जबरदस्त बात है। आप देखिए कि ईमान के साथ इसको लगा दिया तो फिक्र लग गई हम सबको अपने ईमान की। हम पता नहीं खुद को क्या समझते हैं, हम क्या कहते हैं, हम कितने नेक हैं, कहाँ से क्या हमारी नेकियों के ढेर जमा होंगे क़यामत के दिन, और जहाँ दुनिया में शोहरत हो गई हमारे काम की वहाँ भी होगी। कभी भी ऐसा ना सोचिए। आप सारी जिंदगी दीन का काम करते रहे और किसी दूसरे दीन वाले से अब हसद कर रहे हैं, आपकी वो नेकियां आपको फायदा नहीं देंगी। आप खूब सदका खैरात दीजिए और किसी दूसरे सदका खैरात करने वाले से आप हसद कर रहे हैं, आपका सब जाया। यानी हासिद तो अपनी सारी नेकियां जाया कर लेता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की एक और बड़ी प्यारी हदीस है, अबू दाऊद की रिवायत है, फाइनल हसदा याकुलुल हसनात। हसद नेकियों को ऐसे खा जाता है, कमा ताकुलुन नारुल खतब, जैसे आग सूखी लकड़ियों को खाती है। कभी आपने तसव्वुर में देखा हो, आजकल हमारे यहाँ आग जलाने का इतना रिवाज नहीं है, लेकिन सर्दियों में बाज़ दफ़ा वो फायर प्लेसेस पे आग जलाते हैं ना। कभी इस सर्दियों में दिल चाहे तो देखिएगा कि जिस तरह आग से थोड़ी देर में वो इतनी बड़ी लकड़ी जल गई, इसी तरह से हमारी जिंदगी भर की नेकियां जाया होंगी। आमतौर पे ये जिसे हम शुरू से सुनते आ रहे हैं ना, तो हम इतनी फिक्र नहीं करते, लेकिन जरा आप अपनी नेकियों को सोचे। मैं आप सबको मौका दूंगी, कोई नेकी जो आपने बड़ी मुश्किल से की हो, जान पे बनी हुई थी, बीमार थे, ठंडे पानी से वजू किया सिर्फ इसलिए कि नेकी करनी है और नमाज फर्ज है, और पता चला कि वो मुश्किल की नेकी किसी एक बहन से हसद की वजह से जला दी गई, किसका नुकसान हुआ? बैंकरप्सी किसकी हुई? आपकी हुई। किसी का घर जल जाए, कितने लोग अफसोस करते हैं? किसी का बच्चा मर जाए, कितने लोग अफसोस करते हैं? और किसी की नेकी जल जाए तो कितने लोग अफसोस करते हैं? इमेजिन कीजिए, किसी का घर जला हो तो लोग कहेंगे हाय बेचारा दुखी। ऐसी मुझे एक आध सिस्टर कहीं ना कहीं मिली कि उनके घर में आग लगी तो पूरे का पूरा घर जल गया, तो लोग उनके नाम के साथ क्या कहेंगे, हाय बेचारी, हाय बेचारी। तो क्या मैं और आप चाहते हैं कि हमारी नेकियां जाया हो जाएं? कभी भी नहीं चाहेंगे। इसलिए हमेशा इस बात की फिक्र करें कि ना हमने हसद करना है और ना हसद करवाना है। हसद करता कब है? जब किसी की नेमत को देखता है। अभी मैं इंशाल्लाह इसके दर्जे आपको लिखाती हूँ तो आपको खुद ही अंदाजा हो जाएगा कि किस दर्जे पे इसको कहाँ रोकना है। लेकिन हसद करवाना कैसे है कि आप अपनी नेमतों का डिस्प्ले करें। हजारों लाखों लगाकर, अब तो करोड़ों लगाकर लोग शादियां करते हैं, और उसके बाद पता चलता है कि जी फलां हो गया और ये हो गया। एक ऐसी सिस्टर हैं बहुत अच्छी, माशाल्लाह उनके बच्चे भी खूबसूरत, बहू भी खूबसूरत, अच्छे खासे बच्चे की शादी हुई। जैसे भी होती हैं शादियां, लेकिन शादी के बाद चंद महीने के बाद लड़का जाने किस तकलीफ में अल्लाह ने उसको डाल दिया कि वो चल नहीं सक रहा और ये है और वो है। तो कोई और ना कहे, लोग मुंह से कह रहे हैं नजर लग गई है, सूरज चांद की जोड़ी है, हीरे मोती लग रहे हैं। तो आपने ये करोड़ों लगाकर एक शादी इसलिए की कि लोगों की नजरें लगे आपको? याद रखिए, नेमतों का बहुत डिस्प्ले नजरें बद लगाता है। और मैं अक्सर सोचती हूँ कि आजकल इतने घर क्यों टूट रहे हैं? इधर शादी हुई, उधर 2-3 महीने बाद खबर शुरू। पहले दौर में क्या होता था कि जब किसी की शादी होती थी ना, तो फिर उस वक्त 2-3 माह बाद ये कान लग जाते थे कि प्रेगनेंसी हो गई है। लोग भी बहाने बहाने से पूछते थे कोई खुशखबरी है? भाई बहुत सारी खुशखबरी हैं, लेकिन वो एक टिपिकल सा हमारे कल्चर में एक तसव्वुर है खुशखबरी के नाम पे प्रेगनेंसी का। यकीन कीजिए, जैसे शादी के बाद पहले बच्चे की खबर पे कान लगते थे, अब ये हालात हो गए हैं कि होने वाली हर दूसरी तीसरी शादी में घर बिगड़ने की खबरें आनी शुरू हो जाती हैं। लड़की का दिल नहीं लगा, लड़के का दिल नहीं लगा, लड़का ये कहता है, लड़की ये कहती है, सब कुछ ठीक है लेकिन मामला नहीं बनता। मैं एक छोटी सी बात आप सबको कहूँ, इनसिक्योर फील करती हूँ कि आप में से कोई वीडियो नहीं बनाएगा ना तस्वीर खींचेगा, ये आप सब पे हराम होगा मेरी तरफ से। ऑडियो रिकॉर्डिंग कर लें आप जो भी करना चाहते हैं, लेकिन आपके हाथों में फोन्स देखकर मुझे थोड़ी सी घबराहट थी, तो वैसे रिकॉर्डिंग हो रही है माशाल्लाह। आपको जो भी चाहेंगे, जो जो नहीं कर रहे सुकून से रहें, आपको हम ये हर चीज़ रिकॉर्डेड फॉर्म में देंगे। आप बाद में हमें अपने फ़ोन नंबर देंगे, इनशाला उसमें देंगे, क्योंकि मैं इनसिक्योर होंगी ना तो मेरी बात बार बार झटकेगी। ये सिर्फ मैंने एक सिक्योरिटी के लिए बात की है। तो एक और हदीस आपके साथ शेयर करूंगी, जिसको सुनने के बाद वाकई हमारे दिल में ये बात आएगी कि हम अपना जायजा जरूर लें। इब्ने माजा की रिवायत है अब्दुल्ला बिन अमर रजी अल्लाह अन्हो से, फरमाते हैं कील अली रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, नबी सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया। यहां से आप देखिए कितने खुशकिस्मत थे वो लोग, नबी की महफिलों में होते थे और वो सवाल जवाब पूछ लेते थे। ये अल्लाह ने उनको नेमत दी कि उनको नबी का साथ मिला, नबी का दौर मिला। कितने लोगों का दिल चाहता है कि हम भी नबी सल्लम के दौर में होते और हम आपकी जुबान मुबारक से ये खूबसूरत बातें सुनते। सभी का दिल करता है ना, लेकिन आप एक लम्हे के लिए सोचिए, कल नबी सल्लम थे और सहाबा आते थे, आज उसी नबी की हदीस, आज उसी नबी की सीरत, आज उसी नबी की बातें महफूज हैं कि नहीं हमारे पास है? हम सिर्फ नबी सल्लम की शक्ल नहीं देख सकते और आवाज नहीं सुन सकते ना, इवन आपका एक एक लफ्ज महफूज है। जैसे कुरान महफूज है ना, इसी तरह हदीस भी महफूज है। हमारा ईमान है कि जिस तरह अल्लाह के कुरान की हिफाजत की गई, इसी तरह हदीस की गई, तो आज उसके साथ हमारा कितना को ताल्लुक है। देखिए, जिससे मोहब्बत होती है ना, हम सिर्फ ये नहीं कहते कि वो सामने बैठे तो हम उसकी शक्ल ही देखते रहे, हम उसकी पसंद का ख्याल करते हैं, उसके आराम का ख्याल करते हैं, उसकी नापसंद के बारे में घबराते हैं। तो दुख के साथ कहूंगी कि अगर आज हमारे दिल में हदीस पढ़ने का शौक कम है, सीरत हमें आती ही नहीं, हदीसें बड़ी मुश्किल लगती हैं, तो अल्लाह ना करे ऐसा होता कि हम नबी के दौर में होते भी तो आपकी महफिलों में ना जाते। अबू जाहल भी तो उसी शहर में ही रहता था ना, और इसी तरह से बाकी लोग भी। तो लिहाजा सहाबा का ये अमल कि वो अल्लाह के नबी से बात कर लेते थे, अगर नबी सल्लम का दौर ना भी पाते सहाबा, आज हमारे आपके दौर में होते, तो हमारा ईमान है कि उन्होंने अल्लाह के नबी से फैज लेके रखना था। और हमें अल्लाह से ये दुआ करने की ज़रूरत है कि हमें भी नबी का फैज हासिल करने की तौफीक अता फरमाए। चलिए हदीस देखते हैं, सहाबा ने क्या पूछा। अय्युन नासी अफदल, लोगों में कौन बेहतर है? अफजल तो आप सब समझते हैं, उर्दू में भी ऐसे ही होता है। काला, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। अब आप और मैं एक चेकलिस्ट बना लें, कौन लोग सबसे अफजल है। अब हमारे दिल में आएगा जिनके पास माल हो, जिनकी गाड़ी बड़ी खूबसूरत हो, खूबसूरत बहुत हो, ये सोचते हैं ना? नहीं, आपने फरमाया कुल्लु मखमूमिल कल्ब। मखमूमुल कल्ब कौन है? साफ दिल। लिखिए जरा, कौन लोग दूसरों से आला हैं, अफजल हैं? जो दिल के साफ हैं। दिल गंदा कैसे होता है? देखिए, जब दिल में बुग़्ज़, कीने, हसद, तकबर और इसी तरह से गुस्से, गिले, शिकवे, नाराजगियां और न जाने क्या क्या गंदगियां जमा कर ली जाती हैं ना, तो दिल गंदे हो जाते हैं। इमेजिन कीजिए कि कोई आपको जमजम पेश करे, लेकिन वो बस गंदा हो, पियेंगे? शरबत कोई ला के रखे आपके सामने और ग्लास के अंदर पता नहीं कितनी चीजें तैर रही हो, पियेंगे? तो अल्लाह ताला मेरी और आपकी नेकियों को कैसे कबूल करे अगर हमारे दिल साफ नहीं है। इस सीरीज में इंशाल्लाह हम एक से एक भड़के टॉपिक सुनते ही जाएंगे कि जिसके बाद हमें सबसे ज्यादा फिक्र ये लग जाएगी कि हमारे दिल साफ है कि नहीं। तो आइए अपने लिए दुआ करते हैं कि अल्लाह मेरा दिल साफ कर दे, सबसे साफ कर दे, किसी के बारे में मेरे दिल में ना कीना रहे ना बुगज रहे। और सच्ची बात है कि दिल गंदा रख के खुद ही गंदे रहते हैं, किसी को क्या लगे? आपका घर गंदा है तो आपका अपना नुकसान है, कपड़े आपके गंदे हैं, बू आपको आएगी। तो जरूरत है इस बात की कि अपने दिलों को साफ रखा जाए। दूसरी खूबी आला लोगों की, सदूकिल लिसान, जुबान का सच्चा। जुबान का सच वो नहीं होता जिसको सिर्फ हम हालात और वाकयात पेश करते हुए सच कहते हैं, बल्कि हर बात में सच्चा। किसी को अगर ये कहता है कि आई लव यू तो वो भी सच कहता है, किसी की तारीफ करता है तो वो झूठी तारीफ नहीं होती, चापलोसी नहीं होती, तो सच्ची जुबान। और फिर कालू, कहने लगे सहाबा करम, सदूकुल लिसानी, अल्लाह के नबी सल्लम, ये जो जुबान के सच्चे लोग हैं इनको तो हम पहचानते हैं, नारिफुहू, लेकिन फमा मखमूमुल कल्बी, लेकिन ये दिल के सच्चे कौन है? जुबान के सच्चे तो समझ आती है कि जो सच बोले, जुबान के सच्चे तो ठीक है, ये दिल के सच्चे कौन होते हैं? हु इज महमूमुल कल्ब? काला, तो आपने फरमाया हुवत तकीयुन नकीयु, आपने फरमाया परहेजगार, फिर पाक साफ, ला इस्म फीही, जिसके दिल में गुनाह ना हो, वला बग्श, और बगी यानी बगावत ना हो, रिबेलियस ना हो, नाफरमानियां ना करे, वला गिल्ला, और बुग़्ज़ ना हो उसके दिल में। हम एक नशे सिर्फ बुग़्ज़ पे भी करेंगे इंशाल्लाह। ना बुग़्ज़, शोख, हर तरह के छोटे छोटे टॉपिक हैं। और आखिरी चीज़ आपने फरमाई कि जिसके दिल में वला हसद, हसद ना हो। तो अब आप और मैं अपने आप को चेक करते हैं कि हम कहाँ खड़े हैं। क्या मैं जुबान की सच्ची हूँ? क्या मेरा दिल पाक है? और क्या मैं इन सारी चीज़ों को, जो कुछ हम दुनिया में दूसरों की नेमतों की, देखिए आप सारे अपने फोन्स को इसको साइलेंट पे कर दें, अब सबकी अजान का एक एक मिनट से देखिए आ रही है ना, या फिर सुन लेते हैं, कोई बात नहीं, हल्का खामोशी से दिल में कुछ पढ़ लो जी, तो वो जितनों की इतनों की दो दो लाइनें भी आएंगी तो डिस्टरबेंस होगी ना जी। ठीक है, नो प्रॉब्लम। तो पहली बात हमने देख ली कि हसद बहुत बुरी चीज़ है। अब सवाल है कि हसद की हकीकत क्या है, किसको कहते हैं हसद? तो नोट कीजिएगा कि हसद कहते हैं किसी शख्स की अच्छी हालत का नागवार गुजरना। किसी भी शख्स के पास कोई भी अच्छी चीज़ है, अच्छी चीज़ अल्लाह ने उसको दी, लेकिन आपको नागवार गुजर रही है, ऐसे ही रह जाते हैं, और फिर इससे बढ़कर आरजू ये करना कि इसकी ये हालत जायल हो जाए। आप लिखिए जरा, आपकी दोस्तें, बहनें, रिश्तेदार, उनके पास अल्लाह की नेमतें हैं ना। और ये भी बात याद रखिए, कुल्लु ज़ी नेमतिन महसूद, हर नेमत वाले से लोग हसद करते हैं। और शायद आप हैरान होंगे कि हसद करता कौन है? हमारे दिल में आता है हसद दुश्मन करते हैं, नहीं, वो तो मुखालफत करते हैं। हसद दोस्तों में होता है, अपनों में होता है, हम पेशा दुश्मन हमेशा। जो एक फील्ड के लोग हैं ना, वो दूसरे से हसद करेंगे, यानी डॉक्टर किसी दूसरे डॉक्टर से हसद करेंगे, इंजीनियर से नहीं करेंगे। एक दीन वाला जो जाहिरी दीन का लुबादा ओढ़े होगा, वो दूसरे दीन वाले से हसद करेगा, वो दुनिया वाले से उसको क्या लेना है। आज आप देखिए उम्मते मुस्लिमा के दिल इतने छोटे और तंग होते हैं कि कोई किसी की तारीफ नहीं करता। जो अच्छा बोलता है वो अच्छा बोलने वाले की तारीफ नहीं करेगा, जो अच्छा लिख सकता है वो किसी दूसरे अच्छे लिखारी की बात नहीं करता। सुन लेते हैं अजान मस्जिद से। अशहदु अल्ला इलाहा इल्लल्लाह, अशहदु अन्ना मुहम्मद रसूलुल्लाह, अशहदु अन्ना मुहम्मद। لا حول ولا قوة إلا بالله، لا حول ولا قوة إلا بالله، لا حول ولا قوة إلا بالله. जो ही तिलावत चलेगी आप सब माशाल्लाह वैसे ही खामोश थे, लेकिन बिल्कुल दोबारा से शुरू हो जाएंगे रिकॉर्ड आपने इस चीज़ के लिए। लेकिन आमतौर पे यही देखा गया कि जब तिलावत चलती है तो लोग बातें करते हैं। अभी मैं बोल रही हूँ आप क्यों नहीं बातें करते हम, क्योंकि आपको मेरी बात समझ आती है। आज उम्मत मुस्लिमा का ये एक बहुत बड़ा अलमिया है कि वो जब कुरान सुनते हैं तो उनको समझ नहीं आती। आइए अल्लाह ताला से दुआ करते हैं कि हमें ज़रूर ऐसे सीखने का मौका दे कि हम कुरान पाक को समझ सकें। कंटिन्यू करते हैं हम, बस देखिए आप सबकी सारी मेहनत है और अल्हम्दुलिल्लाह सारे साथी सुनना चाह रहे हैं माशाल्लाह, तो मैं चाहती हूँ कि मैं आपको मैक्सिमम देकर जाऊँ। तो हम बात कर रहे थे हसद पे, अब थोड़ा सा हसद की क्या हैसियत है और प्रैक्टिकल बातें करेंगे, क्योंकि जब हम कुरान में पढ़ते हैं हदीस की रोशनी में सुनते हैं तो उसके बाद हमें बाज़ दफ़ा अपनी अमली ज़िंदगी में भूल जाता है कि ये हसद है या नहीं है। तो बुनियादी तौर पे जो है हसद हराम है। अगर आपसे कोई पूछे कि इस्लाम के अंदर हसद की क्या हैसियत है तो आप कहें कि हसद हराम है और हसद करने वाले के दिल को सुकून नहीं मिलता। शुरू कहाँ से होता है, थोड़ा सा इसके स्टेप्स को देखें। पहली बात यह कि हसद वो शख्स करता है जिसको एहसास कमतरी होता है। हसद का नुक्ता आगाज इस बात पे होता है कि इंसान ये सोचता है कि मेरे पे होना चाहिए था वो नहीं है, और इसके मुख्तलिफ दर्जे हैं। तीन बड़े स्टेप्स में आप हसद को नोट कर सकते। सबसे पहला दर्जा ये होता है कि इंसान खुद को तकलीफ देता है, ठीक है। फिर दूसरा दर्जा, जब इस बीमारी को हम नहीं रोकते तो फिर उसके बाद दूसरा स्टेप्स क्या हो जाता है कि हम अल्लाह ताला के बारे में बदगुमान होने लगते हैं। और फिर तीसरे दर्जे पे जाके हसद इतना ज़्यादा ख़तरनाक हो जाता है कि हम इंसान को तकलीफ़ देने का सोचने लगते हैं जिससे हम हसद करते हैं। पहला स्टेप क्या है, मसलन आप अपने ऊपर लीजिए, आप सब बिल्कुल अपने इस 5-6 फुट के वजूद को जहन में रखिए कि मुझे अल्लाह ने क्या दिया है, अल्हम्दुलिल्लाह, क्या कमी है। आँख ठीक है, कान ठीक है, एक टांग छोटी और एक बड़ी होती तो क्या करते। मैं एक ऐसी सिस्टर को जानती हूँ कि जिनके हस्बैंड की दोनों तरफ के पाँव में या टांग के साइज में शायद सम मिली सेंटीमीटर का फर्क था। सिर्फ इतना फर्क कि आप उसको बस हाथों से बता भी नहीं सकते कितना, लेकिन इसकी वजह से वो अपना बैलेंस कायम नहीं कर सकते थे, गिर जाते थे। जूती बड़ी करो, एक छोटी करो, शलवार एक बड़ी करो, एक साइड करो, इसके बावजूद कई महीने शायद साल के हिसाब से वो बेड पे रहे और किस तरह डॉक्टर ने दूसरी साइड की हड्डी को काटा और पहली के बराबर किया, फिर भी वो बात तो नहीं बनी होगी ना। आप और मैं देखिए जब से बैठे हैं हमारी कमर झुकी भी है, झुकी भी है माशाल्लाह। क्या नेमत नहीं है मेरे पास, आंखें हैं, कान है, जुबान है, इंसान हूँ। किसी नाली का रिंगता हुआ कीड़ा होते तो क्या कर लेते। तो इंसान सबसे पहले एहसास कमतरी का शिकार होता है। जो कुछ उसको मिला होता है ना वो उसको कुछ नहीं लगता, और जो नहीं मिला होता वो बहुत बड़ा लगता है। आप देखिए कि अल्लाह ताला ने इस दुनिया में नेमतें बांट के दी हैं, किसी को जहनी इस्तेताद ज़्यादा दी, किसी को शक्ल सूरत अच्छी दी, किसी को आला खानदान में पैदा किया, किसी को अल्लाह ताला ने माल दौलत ज़्यादा दिया। अब मिसाल है कि एक इंसान है जिसको अल्लाह ताला ने जहनी तौर पे बहुत अच्छा दिया जहन उसको, अब वो किसी खूबसूरत इंसान को देख के कहे मैं ऐसी क्यों नहीं, मेरी आंखें ऐसी क्यों नहीं, मेरे कान ऐसे क्यों नहीं। तो आप बताइए कि आप क्या अपने आप को बदलना चाहते हैं। अल्लाह ताला आपकी अकलमंदी, आपका इंटेलेक्ट, आपकी जहानत ले ले और आपको चमकता हुआ चेहरा और खूबसूरत सूरत दे दे तो क्या आप खुश होंगे। अल्लाह ताला ने दुनिया में जो कुछ मुझे और आपको दिया है ना, ये बिल्कुल वही दिया है जो हमें देना चाहिए था, जिसको अपनी ज़ुबान में आप कह सकते हैं कि जो सूट करता है ना अल्लाह ने हमें वही दिया। बस दफ़ा कोई नेमत किसी के हाथों में नेमत लग रही होती है, जब वो आपके पास आएगी तो आपको मुसीबत लगेगी। मिसाल देती हूँ कि अमूमन किन चीज़ों पर लोग हसद करते हैं। चलिए आप किसी के बड़े घर पर हसद करते हैं, या आपको वो किसी का बड़ा घर देख के दिल में आता है उफ मेरा घर कितना छोटा है। बस यहाँ से नुक्ता आगाज है। पहले दर्जे पे आप खुद को एहसास कमतरी का शिकार करेंगे, जलेंगे, कुड़ेंगे, दुखेंगे, परेशान होंगे। फिर जब इसको रोकेंगे नहीं ना, जैसे कैंसर के मर्ज को अगर आप जिस शुरू में ना पकड़ें तो दिन ब दिन उसकी जड़ें गहरी होती जाती हैं ना, अब दूसरे दर्जे पर क्या होगा, आप अल्लाह से बदगुमान हो जाएंगे, मेरी किस्मत ही नहीं अच्छी, अल्लाह ने पता नहीं मुझे ऐसा नसीब दे दिया, मेरा घर ही छोटा है। जब आप दूसरे दर्जे पे भी खुद को नहीं रोकेंगे, अल्लाह से भी बदगुमान है, कई लोगों को मैंने सुना है कहते हैं अल्लाह का पता नहीं हमने क्या बिगाड़ा है, नऊज़ुबिल्लाह, पता नहीं अल्लाह ने हमारे नसीब में ऐसा क्यों लिखा है। जब आप इस दर्जे पे भी नहीं रोकते ना, तो फिर ये कहना मर्ज की तरह मोजी मर्ज बन जाता है। फिर आप क्या कहेंगे, उसका क्यों है, आप उस बंदे से मुतकाबल करेंगे। फिर आप क्या कहेंगे, चलो उसके पास भी है तो मुझे भी मिल जाए, ये अगला स्टेप होगा। नहीं मिलेगा ना, कुछ अरसे के बाद आप इसकी पीक पे पहुंच के क्या कहेंगे, मुझे मिले ना मिले, मुझे मिले ना मिले, मुझे मिले ना मिले, उसका छिन जाए। औलाद देख लीजिए, अल्लाह ने किसी को चांद सा बेटा दिया, आपको नहीं दिया, पहले कुड़ेंगे जलेंगे, हाय मेरा नसीब, बेटा नहीं बेटा नहीं बेटा नहीं। फिर थोड़ा सा और सोचेंगे तो अल्लाह से शिकवे शुरू कर देंगे, मेरे नसीब में बेटा ही नहीं बेटा ही नहीं बेटा नहीं। फिर थोड़ा उसके उसके बेटे को देख कर कहेंगे इसको पता नहीं क्यों मिल गया। और याद रखिए, जिनसे हम हसद करते हैं ना, हम उनके मामले में खुद ब खुद दिल में बुग़्ज़ और कीना रखने लगते हैं। नुकसान क्या होता है, खुद जले, अल्लाह से ताल्लुक बिगाड़ा, इंसानों से बिगड़ा। आप लिख लीजिए कि हसद वो बुराई है कि जिसमें इंसान अल्लाह से भी ताल्लुक तोड़ लेता है और बंदों से भी। देखिए जो गुनाह होते हैं ना, उसमें कुछ हकूकुल्लाह में है, कुछ हकूकुल इबाद में। बाज लोग अल्लाह ताला के मामले में बड़े अच्छे होते हैं, लेकिन लोगों के मामले में अच्छे नहीं होते, बाज इससे अपोजिट है। लेकिन हसद में दोनों बुराइयां जमा हो गई, बंदों से भी आप नाराज, रब से भी नाराज। तो हसद क्या है, अल्लाह की बांट पे राजी ना होना, बड़ा बड़ा करके लिख लें, अल्लाह की तकदीर पे राजी ना होना। सूरत निसा की एक आयत है जिसका मफहूम ही क्या है कि मेरे बंदे पर नेमत देखकर हसद करने वाला ऐसे ही है कि जैसे मेरी टीम से नाराज है जो मैंने उसके लिए की है। तो जरूरत है इस बात की कि इंसान इसको कंट्रोल करे। फिर आप देखिए हसद की वजूहात क्या होती हैं, रीजंस। लोग अमूमन किन वजूहात पे हसद करते हैं, तो सबसे पहली वजह दुनिया की मोहब्बत। जिसके दिल में दुनिया की मोहब्बत होगी ना, वो उतना दूसरों की उन चीजों से हसद करेगा, है कि नहीं। आप सोचिए ना, जिस बंदे को दुनिया से प्यार ही नहीं है, उसको किसी की गाड़ी देखकर क्या हसद होगा, किसी का घर देखकर क्या होगा। फिर इसी तरह एक दूसरी वजह क्या है कि माल और दौलत और इज्जत की मोहब्बत। दो लफ्ज फिर नोट कर लें, इधर भी पीछे भी आपको लिखाए थे, यहां भी, हुब्बे जाह और हुब्बे माल। मर्तबा लेना चाहते हैं आप, किसी की जगह पे बड़े बनना चाहते हैं, सदारत वजारत मिनिस्ट्री, आप कुछ ओहदा चाहते हैं, कोई आप बड़ा नाम लेना चाहते हैं, आपको नहीं मिला, हसद शुरू। आप उसके लिए परेशान हैं, या फिर माल, फिर दुनिया की चीजों के पीछे भागते हैं। फिर एक तीसरी वजह भी होती है हसद करने की, बुग़्ज़ और कीना। ऐसे ही राह जाते ही एनिमिटी, किसी के लिए दिल मैला रखना, कीना। आपने सुना होगा कि ऊंट का कीना बड़ा मारूफ है, अच्छा होता है तो बहुत अच्छा है, और जब वो दिल में कीना, कीना क्या होता है कि बंदा दिल में ग्रज रखे, गुस्सा रखे, ऐसे ही हम राह जाते किसी को देख के कुड़ना हो गया, शुरू हो गया। तो ऊंट का कीना बड़ा मारूफ है, बस लोग दिल में ऐसे कुड़ते रहते हैं। देखिए दुनिया तो फर्क है ना, सारों की एक शक्ल नहीं है, सारों का मालिक जितना नहीं है। तो अब जिस बंदे को आदत पड़ जाती है ना हसद की, तो उसकी अलामतें भी नोट कर लेंगे हम इंशाल्लाह ताला। लेकिन पहले इसकी वजूहात को जरा समेटते हैं। एक हसद की वजह तकब्बुर भी है, क्योंकि मैं बहुत बड़ी थी तो मुझे ही सब मिलना था, ये उसको क्यों मिल गया, ये कपड़े तो मुझे अच्छे लगते थे। बस आप देखिए कि कुछ लोग, खवातीन में ये बीमारी आम है, छोटी छोटी चीजों में तकब्बुर। किसी के घर गए, बड़े शौक से गए, पार्टी हो रही है, सर से पांव तक एड़ी चोटी का जोर लगाया कि बस आज मेरे जैसा तो कोई होगा ही नहीं। खैर आप अपना पूरा इत्तेहाद करके गए, जाते ही आपकी नजर पड़ी अपनी एक दोस्त पर, उसका जोड़ा देखकर आपकी तो जान ही निकल गई। अब साथ ही दिल में बाजेगा, ये क्या पहनाई है, इनको क्या इतनी महंगे की जोड़े की। अच्छा फिर कहेंगे मियां को तंग किया होगा ना, लिया होगा। फिर आप कहेंगे देखो जरा, पहना तो अच्छा सलीका कोई नहीं है, मैं पहनती तो कितनी अच्छी लगती। फिर इतने में आपको एकदम अपने उस दोस्त की आवाज है, क्या ओहो क्या हुआ, वो मेरा दुपट्टा जो था वो कुर्सी के नीचे आ गया, उसको छोटा सा सुराख पड़ गया। अंदर में कहेंगे अल्हम्दुलिल्लाह, शुक्र है, कुछ तो हुआ, कुछ तो नुकसान हुआ। यानी हासिद जो होता है ना, वो दूसरे का नुकसान देकर खुश होता है। फिर कहेंगे लो जेवर पहनना हुआ, क्या जरूरत थी पहनने की, घर बना लेना पहले अपना। अच्छा ये ज़कात तो कोई नहीं दी होगी ये जो इतने जेवर पहनते हैं, और ये गाड़ी सूद पे ली होगी, कर्जों के बोझ में मियाँ को डाल के देखो क्या कुछ किया। यानी हर वक्त हासिद का जहन नेगेटिव है। आप अपने आप को ऊपर ले, मत किसी अपने रिश्तेदार दोस्त सहेली को सोचें, अपने ऊपर लेकर सोचें। हसद करने वाला फ्री का काम करने वाला बन जाता है, जिसको आप कहना ऐसा एम्प्लॉय कि जिसको तनख्वाह कोई नहीं मिलनी लेकिन उसने काम हर वक्त करना है। जिसको देखा दिल में ख्याल, आप किसी शादी में गए बड़े शौक से गए, अब वहां गए ये क्या पहने है, ये बूढ़ी घोड़ी लाल लगाम, देखो जरा कितने लंबे बुंदे पहने हैं, ये लड़के की माँ भी क्या शोखी की जरूरत है, इतना ही होगा कोई 25,000 का जोड़ा तो होगा, सोचते हैं कि नहीं। ये दुल्हन ये 3 लाख का जोड़ा पहन के बिठाई भी है। यानी हासिद हर वक्त यूं दिखता है, और इसकी एक वजह खबासत नफ्स भी होती है। कुछ लोगों के नफ्स में खबासत होती है जैसे कूड़े का ढेर, उनको अच्छी चीज नजर ही कोई नहीं आती, उनका नसीब ही ऐसा है बेचारों का कि उन्होंने अपनी जिंदगी में कुड़ना रखा हुआ है। शादी से पहले घर में थे तो भाभियों से हसद करते रहे, जरा भाई भाभी को हंसते बोलते देखा कहा अच्छा जी बड़ी मौज है इनकी तो। बस माएं अपने बहू बेटे से हसद करती हैं, ये जब से आई है ये तो बेटा खुशी बड़ा रहता है, तो क्या आप चाहती हैं कि वो रोता रहे, फिर रोएगा तो क्या आप खुश रहेंगी। आप बहू क्यों लेकर आए? देखिए मजे की बात है कि पहले चांद सी बहू ढूंढती है, हालांकि मुझे तो आज तक कोई चांद सी बहू नजर नहीं आई किसी की। अच्छा फिर चांद सी बहू ले आए तो फिर कहते हैं कमरे से ही नहीं निकलता ये, अब इसने तो इसको ताबीज घोल के पिला दिए। भाई आप इतनी खूबसूरत औरत क्यों लेकर आए कि अब आपका बेटा उसी के साथ ही बैठा रहता है। हसद शुरू कहेंगे सास बहू का हसद देख लीजिए, बस इनको तो एक ही काम है, हम तो इन्हें काम करते थे, हम तो सास से डरते सुबह 7 बजे कमरे से निकल कर नीचे आ जाते थे, आजकल की लड़कियां डरती नहीं है। फिर अगर वो कहे अच्छा अम्मा हम खाना बाहर खाएं, हाँ खाएं बाहर हाँ आपको क्या लगे। छोटी छोटी बातों पे वो जिसको एक पंजाबी में उर्दू में कहते हैं ना कि तीली लगाए रखना, हसद करने वाला या वाली तीली लगाए रखती है। चलिए कुछ अलामतें भी देख लेते हैं, कोई साइंस कि हसद कैसे। देखिए ना मुझे तो अपनी फिक्र लग गई कि हसद ने मेरी नेकियां कर देनी है, ठीक है तो मैं देखूं कि कहीं मैं हसद तो नहीं कर रही, तो खुद से तो पता नहीं चलता। डॉक्टर्स के पास जाएं तो डॉक्टर अलामतें पूछते हैं ना, सर में दर्द होता है, आंखों के आगे अंधेरा आता है, फिर वो पहचानेंगे कि कोई मसला है। तो इसी तरह हसद की भी कुछ अलामतें होती हैं। सबसे पहली अलामत क्या है कि किसी की तरक्की को देखकर दिल में जलना। आप और मैं अपने लिए सोचें, किसी को आप अपनी दोस्त के बेटे के फर्स्ट आने की खबर सुनती हैं, साथ ही बेटे को कहा देखा उसके इतने अच्छे नंबर आए हैं तू क्या है निकम्मा, फिर अल्लाह से कहेंगे मुझे निकम्मी औलाद दी, फिर उसे तकाबुल करेंगे, फिर अपने बेटे को देखेंगे बच्चों को तो ताने देंगे तुम एक निकम्मे रह गए। और एक तो ताना मर्द को औरतें अक्सर ही देती हैं, फुलां के मियाँ को देखा एक तुम हो एक तरफ, वो कहाँ पहुंच गया किधर पहुंच गया। जैसे वो एक बाप था तो वो अपने बेटे को हमेशा कहते हैं यही ताना देता था कि जब मैं तुम्हारी उम्र में था तो मैं ऐसे करता था, मैंने इतनी किताबें पढ़ ली तुम ऐसे वो है। तो उसने एक दिन आके कहा कि अब्बू आपकी उम्र में बुश सदर बन चुका था आप क्यों नहीं बने। सोचिए जरा खूबसूरत फूल होते हैं ना, कई रंगों के हैं, पिंक भी हैं येलो भी हैं सुर्ख भी हैं, इंजॉय कीजिए आप नेमतों को, आपको जो अल्लाह ने दिया दे दिया। देखिए एक बात याद रखिए जो चीज दूसरे को सजती है ना कोई जरूरी नहीं कि आपको सजे। बाज़ दफा किसी को आप देखकर कोई चीज ले भी आते हैं पहनते हैं आपको उतनी कोई नहीं सजती, कोई आम सी भी चीज पहनता उसको बड़ी अच्छी लगती है, आपने पहनी लगाई देखी कुछ भी नहीं हुआ अब क्या करेंगे। सब्र कीजिए अपने आप को देखिए कि भाई मेरे पास क्या है और उस चीज की नेमत की। फिर एक और अलामत होती है ये आप और मैं अपने अंदर लिख लें क्योंकि औरतों में ये मरस बड़ा पुराना है, और वो क्या होता है हासिद किसी को मिलने वाली दाद और तहसीन को बर्दाश्त नहीं करता। जहां कोई किसी की तारीफ करने लगे उससे बर्दाश्त नहीं होता। मसलन मैंने खुद देखा कोई किसी के घर गया, अब उसकी जो नई नवेली दुल्हन है वो चाय लेकर आई पास बैठी बड़ा अच्छा स्माइल दिया जैसे अच्छी बच्चियां करती हैं घर में आने वालों को, तो जो आया वो कहता है आपकी बहू बड़ी अच्छी है। अब सास बर्दाश्त नहीं कर सकी कहती है तो हमने क्या इसको बुरा रखा हुआ, कहती है सर अच्छा जी ये तो बड़ी खिदमत गुजार है ये बड़ी अच्छी है। मैंने भी अपनी सास की बड़ी खिदमत की उसका ही बदला मिला। यानी तारीफ नहीं बर्दाश्त करनी आपने किसी की, जहां कोई उसकी तारीफ करने लगे आप क्या करेंगे? मसलन आप देखिए कि हसद करने लगे, एक और भी ट्रिक होता है, और वो कैसे होता है कि वो किसी को, मिसाल है कि आप देखिए कि किसी को लोगों की नजरों में उभारना चाहता है, लेट डाउन करना जिसको आप कहेंगे। अब वो क्या कहते हैं, मसलन कोई भारी जिस्म का है ना, तो किसी महफिल में गए, अब आप उससे हसद करती हैं तो लोग क्या कहते हैं, काफी दुबली हो गई है, किसी को कहेंगे ये देखे वो काफी दुबली हो, तो वो अगला कहेगा नहीं नहीं दुबली तो नहीं हुई, बहुत मोटी है, बस आपको ठंडक पड़ गई। इतनी झूठी तारीफें शुरू कर देते हैं हासिदों की, टो लेने का स्टाइल होता है, अंदर की बातें पूछने लग जाते हैं, क्या देता है मियाँ, क्या दिया था शादी पे, क्या मिला एनिवर्सरी पे, क्या होगा। तो हासिद जो होते हैं ना, उसको हर वक्त दूसरे की फिक्र लगती है। फिर इसी तरह आप देखिए कि दुनिया में जब आप इंसानों में मिलते हैं, आप उनके अच्छे घर देखते हैं, गाड़ियां देखते हैं, खाने खाते पीते देखते हैं, तो मुसलमान को क्या हुक्म है, किसी की अच्छी चीज देखो तो क्या कहो, बारक अल्लाह, इकट्ठा कह दें तो बारक अल्लाह, लड़की औरत है तो बारक अल्लाह, फरमाए नजर नहीं लगती, बारकिल्ला कह दे, माशाल्लाह कह दे, बारकिल्ला तो एक दुआ है, माशाल्लाह दुआ नहीं है बस एक जुमला है, तो सबसे अच्छा के बारकिल्ला नजर नहीं लगेगी। तो हम किसी की अच्छी चीज देख के कहते हैं ये हूं इतनी लंबी होती है, देखे को नहीं मारेंगे, देखो देखो वो अंदर आ रही है, जरा देखना ये देखना, ये कार का जोड़ा पहना होगा इन्होंने। शादियों में चुगलियां, हसद, गुस्से, दुख, ये कुड़ते ही रहते हैं। फिर हसद की एक और बहुत बड़ी अलामत, यानी हासिद की एक और बड़ी अलामत है, और वो क्या है, बदगुमान बड़ी जल्दी होता है, हर बंदे से बदगुमान। किसी को अच्छा काम करते देखा, नीयत खराब होगी, देखना ये दिखाने के लिए आगे आगे हो रही है, ये शो मार रही है, ये देखना जरा ये अपने नंबर बना रही है, भाई आप क्यों कमेंटेटर बने हुए हैं, अपने काम से काम कीजिए, अल्लाह ने आपको दिया, आप इस्तगफार पढ़े, अल्हम्दुलिल्लाह पढ़े, आप लोगों से स्माइल दें, खुश हों, बंदे मोमिन का दिल खिला होता है, किसी को देखा माशाल्लाह, अल्लाह आपको बरकत दे, अल्लाह आपकी नेमत को कायम, इधर देखा खुश हुआ। कभी मत बदगुमान हो लोगों के घरों को देखकर, हाय ऐसे होंगे, नहीं अल्लाह ने इनको हलाल से दिए, मैं क्यों ये बदगुमानी करूं कि ये सूद से होंगे, मैं क्यों ये करूं। जब तक कोई बंदा खुद ना बताए ना, दुरुस्त नहीं है। फिर इसी तरह से एक और अलामत है हसद करने वाले की, और वो क्या है कि किसी खिलाफ दूसरों को भड़काना शुरू कर देते हैं या बदगुमान करेंगे खुद ही। मसलन आप सास हैं, अल्लाह ने आपके बेटे को शादीशुदा किया, अब एक बहू घर में आई, नई बच्ची है, घर का माहौल फर्क है, 100 चेंजेस आ सकती हैं जिंदगी में, तो जरा छोटी छोटी बात पे शाम को बेटे को आके कान भरना, 9-11 बजे उठी थी सो के, फिर मैंने नाश्ता बना के दिया, अपना कमरा भी ठीक नहीं करती, कोई इतना इनको गुण नहीं आता, बस हर वक्त इनके हाथ में तो फोन होता है, यानी दिल के कि बेटा बदगुमान हो। भाई बेटा बदगुमान होगा तो क्या करेगा, एक दिन आपसे इतनी बातें सुनेगा, जाके उसको भी बोल देगा, तो उनकी लड़ाई होगी, तो वो क्या खुश होगी बहू कि मेरी सास ने तीली लगाई, अब उसको क्या पता दिन में क्या हुआ, किसी ने बताया ना। तो इस तरह से नेगेटिविटी फैलाना, और इसी तरह हासिद की एक और अलामत है कि जब उसके सामने किसी की तारीफ हो रही होती है ना, लोग किसी की करते हैं, तो वो मुंह बसोरता, यानी किसी की तारीफ बर्दाश्त नहीं करता, और साथ ही साथ अपनी। मतलब मैंने बहुत लोगों को ऑब्जर्व किया है, दर्स भी असल में पार्टियां ही होती हैं, मेरे ख्याल में घंटे का दर्स कराते हैं और बाद में 2-2 घंटे खाते पीते रहते हैं, कभी उस वक्त सहेलियों की बातें सुना करें, खानों की डिशें, तारीफें, स्वीट डिश की मिसाल, वो जो सैलड बनते हैं उसके गुण गाते हैं। अच्छा जू ही एक कहेगी ना कि खाना बड़ा मजे, ये आपने बड़ी अच्छी डिश बनाई, तो आप कहेंगे मैं सरदा बड़ा अच्छा बनाती हूँ, मेरे हाथ का हलवा खा के देखिए। अच्छा जी, कोई अपनी तारीफ करते, लोग खाना बना के कोई किसी की तारीफ, घर वाले की कोई तारीफ कर रहा है ना, मिसाल है खाना रखा आपने, चावल अच्छे बन गए सालन, तो सहेलियां कहती हैं भाई खाना तो आज बड़ा मजे का, साथ ही वो दिल से कुड़ेंगे, हाय खाना भी अच्छा, लोगों ने तारीफ भी, साथ ही कोई नेगेटिव कर देंगे, वैसे चावल जरा सख्त रह गए हैं ना, ये जरा लगता है कि गोश्त टूट ही गया, मुझे लगता है जरा कम है, और मुझे लगता है जीरा बहुत डल गया। हर वक्त चुपते चुपते इस तरह से वो बंदा लगा रहता है कि उसका दिल करता है कि सब लोग कह दें कि दुनिया में बस अच्छा है कोई तो एक है। और आप देखिए ये खवातीन में आमतौर पर भी होता है, क्योंकि फारिग बहुत होती है। आपने कभी मर्दों को तकाबुल करते नहीं सुना होगा औरतों से, अपने मर्दों से, फलां की टाई अच्छी है, फलां के जूते अच्छे हैं, वो तो पता नहीं, देखते भी नहीं एक दूसरे के,
और औरतें देखिए बाजारों की जीनत, फिर वहां जाकर कहेंगी वो कपड़े वो जो फुलाने पहने हुए थे। और फिर एक और चीज मैंने बहुत देखी है, फौरन डिजाइन मांग लेंगी, कहाँ से लिया था, अच्छा बताने वाले भी गलत ही बताती है, और तरकीब पूछेंगे, अच्छा ये स्वीडिश कैसे बनाई है अब, तो वो क्या करते हैं कोई एक चीज छुपा लेते हैं, बनाओ जाके फिर ऐसी, फिर वो अगली दफा अगली कहेगी मैंने बनाई थी पर भाई वो नहीं बनी जो आपके हाथ का मजा है, फिर कहते हैं बस जी हाथ का तो फिर मजा ही होता है, नहीं किसी तरह बस मुझे छत पे खड़ा कर दो, भी क्या होगा। बाज लोग हैं चीज लेके कहीं और से आएंगे, शो करेंगे हमने कोई बहुत बड़ी दुकान से ली है, लिफाफा बदल देंगे, है शो ऑफ है ना, तो इन चीजों से अवॉइड करना चाहिए। फिर आप देखिए नुकसान क्या होता है, सब बात की कि नेकियां खत्म, चाहते हैं हम हमारी नेकियां खत्म हो, इतनी तो मेहनत से नेकियां होती हैं वो भी खत्म। फिर इस तरह से दूसरा नुकसान जो बहुत बड़ा है कि जिससे आप हसद कर रहे होते हैं ना आपकी नेकियां उसको जा रही हैं, पता चला आपकी सारी तहज्जुदें आपकी देवरानी के पलड़े से निकली कयामत के दिन, फिर हाथ काटेंगे हाय हाय तहज्जुदें मैं पढ़ती थी और नेकियां सारी इसको मिल गई, यानी आप अपनी नेकियां उनको दे रहे हैं और फिर उससे बड़ा नुकसान उनके गुनाह आप ले रहे हैं। देखिए दुनिया में तो हम हिसाब किताब बराबर कर लें, क्यामत के दिन ये नेकियां और बदियां ही तुलनी है। हदीस में आता है कि एक शख्स है, आप नबी सल्लम ने बल्कि पूछा कि तुम्हें पता है कि मुफलिस कौन होता है, तो सहाबा ने कहा कि जिसके पास दिरहम दिनार नहीं है, पैसे नहीं है, रुपये नहीं है, डॉलर नहीं है, यूरोस नहीं है, तो आपने कहा कि नहीं, इन मुफलिस मिन उम्मती, मेरी उम्मत का मुफलिस वो है जो क्यामत के दिन बड़ी बड़ी नेकियां लेकर आएगा, ढेर लगा हुआ नेकियों का, लेकिन एक शख्स आएगा जिसको इसने गाली दी होगी, वो उसे कहेगा मेरा हक दिलाओ, अच्छा फिर अब और तो वहां है नहीं, करेंसी नहीं, कार्ड खत्म, चेक बुकें खत्म, सब पीछे रह गया, तो कहा जाएगा अच्छा जाओ इसकी नेकियां कुछ उसको दे दो, और जिसकी बुराई की होगी वो बड़ा खुश होगा कि और ही मेरी बुराइयां करते मैं आज और नेकियां ले लूं, फिर एक से एक और आएगा, फिर दूसरा आएगा, कहा ये इसने मेरी गीबत की थी, कोई कहेगा इसने मेरा बुरा कहा था, हत्ता कि उस शख्स की सारी नेकियां खत्म हो जाएंगी, लेकिन आपने फरमाया कि अभी और लोग भी आ रहे हैं, अभी और लोग आ रहे हैं, तो आखिर फिर क्या होगा कि बाद में आने वालों के गुना इस शख्स पे डाले जाएंगे जिसके पास अभी नेकियों का ढेर था, और फरमाया कि जिस जगह पे वो नेकियों के ढेर के साथ खड़ा था वहां वो अब गुनाहों के ढेर से खड़ा, ये है बैंकरप्ट। अल्लाह ना करे दुनिया में कोई बैंकरप्ट हो और आखिरत में हो गए तो क्या बनेगा, आज लोगों के घर बिक जाते हैं बैंकरप्सी में, फिर बन जाएंगे, लेकिन क्यामत के बाद कोई दूसरा चांस नहीं है कि जहां से हम अपने आप को लेकर आएंगे। फिर इसी तरह आप देखिए कि इस शख्स का एक और नुकसान क्या है कि अच्छे काम किए हुए उसके सब्ज आया उस दिन, वहां उसके पास कोई दूसरा चांस ही नहीं होगा। फिर सबसे बड़ा जो इसका नुकसान है ना वो लिख लीजिए कि जिंदगी में जलन और कुड़न का शिकार रहता है, डिप्रेशन का मरीज, टेंशन, स्ट्रेस, और ये जो शुगर और ब्लड प्रेशर, हाई ब्लड प्रेशर, ये सारी बीमारियां ये नेगेटिव फीलिंग्स की बीमारियां होती हैं। आप अपने दिल को बड़ा कर लें, आपको किसी की अच्छी बुरी की फिक्र ही नहीं है, आप खुशबाश रहेंगे, बिल्कुल आप मुतमईन रहेंगे, कोई आपको मसला नहीं होगा। फिर आप देखिए कि हसद अमूमन किन चीजों में किया जाता है लोगों की, किसी का माल देखकर, माल पे किया, शक्लो सूरत पे हसद किया, किसी को 6 बेटे अल्लाह ने दिए बस हसद शुरू। फिर आप देखिए कि हसद होता है किसी की मोहब्बत पे, बस आपने देखा कि किसी का शौहर उससे बहुत मोहब्बत करता या मोहब्बत का इजहार करता है, इस पे हसद शुरू। और फिर इसी तरह से आप देखिए किसी के ओहदे पे हसद कि भाई उसको ये ओहदा क्यों मिल गया, मुझे क्यों मिल गया, मुझे नहीं मिला। अब ये सारी चीजें जब जिंदगी में आती है ना तो एक इंसान का सुकून रुखसत हो जाता है, चलिए इलाज करते हैं, क्योंकि बीमारी तो हमें सबको कमोबेश पता ही है। इलाज क्या है, पहली बात है दुआ करें कि अल्लाह मेरे दिल को हसद से पाक कर दे। नबी सल्लल्लाहु अलैहि वसल्लम बड़ी प्यारी दुआ मांगा करते थे आईना देखते हुए कि अल्लाहुम्मा कमा हसन तखल्की फहसन खुलूकी, कि अल्लाह जैसे सूरत अच्छी बनाई तो मेरा अखलाक मेरा अंदर का बातिन भी अच्छा कर। हम सब अपने बातिन की करना चाहते हैं ना, देखिए किसी को फायदा नहीं होगा इससे, सबसे ज्यादा मुझे फायदा होगा क्योंकि मैं मांगी। फिर इसी तरह से एक और इसका अपने आप को क्या है कि जिस बंदे से आपको हसद महसूस हो दूसरों के सामने उसकी तारीफ शुरू करते, झूठी नहीं, मुबालगे वाली नहीं, मुनासिब, बस आपको किसी से महसूस होता है कि मुझे ये मुझे इसे हसद है। अच्छा हम कहते कोई नहीं कि हमें हसद है लेकिन होता है, बस आप कह लें कि जो आपको अच्छा ना लगे या जिसकी जो बात अच्छी ना लगता उसकी तारीफ करें। फिर आप इसी तरह से ये भी करें कि अल्लाह ताला का शुक्र करें इस बात पर, गौर व फिक्र करें कि अल्लाह ने मुझे वो नेमत ना देकर किस आजमाइश से बचाया। मिसाल देती हूँ आपको, आप देखिए कि किसी का 1,000 गज का बंगला है, बिजली का बिल आता होगा ना, सफाई पे खर्चा होगा, घर की मेंटेनेंस मुश्किल है, चौकीदार रखना पड़ेगा, माली बाबा रखना पड़ेगा, फिर इतने बड़े घर को मेंटेन करने के लिए 2-4 नौकर रखने पड़ेंगे। अब आप सोचिए, लिखिए, फुलां का 1,000 गज का बंगला है, एक तरफ क्या था, आप कहते हैं हाय कितनी खुशकिस्मत है। नहीं, इलाज क्या है, आप उसके मसाइल लिखना शुरू कर दें। ये जब भी मैंने बोले ना, आप लिखें हाय बेचारी को माली रखना पड़ेगा, हाय बेचारी का बिजली का बिल ज्यादा आएगा, हाय बेचारी टूट जाती होगी सफाइयां कर। अब आप अपने 100 गज के घर को सोचें, आप एक तरफ कुड़ रहे थे ना मेरा 100 गज का घर है, आपके नहीं, मुझे छोटे से घर में चौकीदार की जरूरत नहीं, माली नहीं चाहिए, सफाई 1 घंटे में हो जाती है, मेरा घर बहुत जल्दी साफ रहता है, एसी लगाती हूँ फौरन ठंडा होता है। हमेशा अपनी पॉजिटिव चीजें देखें, लाइबिलिटीज नहीं होती। मैंने एक दर्स किया था, उसकी एक बात आपके साथ शेयर करती हूँ कि जैसे अगर आपको कोई मौका दे, एक बहुत खूबसूरत घर है, तस्वुर में ले आइए, किसी का भी ले आए, पहले से ही है तो वही सोच ले। चलिए अब मैं आपसे 2 बातें पूछती हूँ। आपके सामने एक खूबसूरत ब्रांडेड घर, जिसको आप कहेंगे वो बोलते हैं अपनी जुबान में ब्रांड न्यू, और बिल्कुल फुली यानी उसमें फुली तौर पे फर्निश्ड है, सोच के बोलिए और अपना बोलें, किसी का ना सोचें, कितने लोग चाहेंगे कि वो घर आपका हो। वो हाथ खड़ा करें, कितनी सिस्टर्स के दिल में ये ख्वाहिश आती है कि वो मैं उस घर की मालकन हूं। वो हाथ खड़ा करें, क्या हुआ, आवाज आ रही है माइक में कि नहीं? ये यहां तो एक भी हाथ नहीं उठा, तो आप लोगों को तो दर्श की जरूरत ही कोई नहीं, आप तो वली उल्लाए हैं, वलिया हैं,
हैं? हम डर गए हैं।
आप डर गए। अब आप जी, अब आप मेरी बात समझिए, आप जरा 1 मिनट के लिए खामोश हो तो फिर मैं कुछ बोलूं। बड़ा घर ब्रांड न्यू, और आप में से किसी ने ये ख्वाहिश नहीं की कि आप उसकी मालकन हो, ठीक है ना? तो मैं आपसे कहूं कि जितनी सिस्टर्स जॉब करती हैं, एक्स्ट्रा खर्चे अपने घर के पूरे करने के लिए वो छोड़ दें जॉब, बात समझ रहे? आप कहें कि भाई मुझे बड़े घर अच्छे घर की जरूरत नहीं, मियाँ की कमाई बहुत है, बड़ा घर वो अफोर्ड नहीं कर पा रहे, बहुत कीमती चीजें नहीं, तो मैं छोटे से घर में मूव होती हूँ और मैं कुरान की क्लास लेने लगी हूँ, मैं जॉब छोड़ती हूँ। अब कितनी सिस्टर्स इसके लिए तैयार हैं? 1, 2, 4, 6 तो हो गए। देखिए, याद रखिए, आप ये जो बात मैं कहने लगी ना, इसको बल्ले से बांध लें। आज के दौर में जो दौड़ लगी हुई है ना, ये खाने पीने की नहीं है। मैंने देखा है हर मुल्क में खाना पीना फिर भी सस्ता, 19-20 का फर्क है तो कमाई भी ज्यादा होती है वहां। सबसे महंगी स्टैंडर्ड ऑफ लिविंग है। आप अपने मियाँ से हिसाब करवा लें, अगर वो घर का खर्चा चलाते हैं, और अगर आप करती हैं तो आपको पहले ही पता होगा सबसे ज्यादा घर के खर्चे किस चीज के आते हैं। मुझे नहीं यहाँ के स्टेटस का पता, लेकिन आप चलिए अमेरिका का ले लें, इंडिया सॉरी यूके का ले लें, मेरा हाल 500 पाउंड बड़े खुले हाथ से एक घर का, फैमिली जो 2 बच्चे 3 मेहमानदारी, 500 पाउंड में बेहतरीन तरीके से घर की बेसिक्स पूरी हो जाती हैं, जरूरियात, खाना पीना और इसी तरह से टॉयलेट पेपर और छोटी मोटी चीजें। बड़े बड़े बिल कहाँ के जाते हैं, किस्तें किस चीजों की जाती हैं, टैक्स कहाँ से जाते हैं, ये बड़े बड़े बिल जो हमारा तैयार होते हैं किसका है? तो याद रखिए, जिसने अपने दिल को गनी कर लिया उसका इलाज। तो एक एक तरीका हसद से बचने का क्या है, दिल से दुनिया की मोहब्बत निकाल दें, अल्लाह ताला से कहें कि ये दुनिया मेरे लिए रास्ता है और मैंने ये सब कुछ आखिरत में करना है। फिर एक और इसका तरीका यह है कि जिसकी कोई अच्छी चीज देखे उसको कहें बारकिल्ला, अल्लाह तुम्हें दे, और अल्लाह से कहें अल्लाह ताला मैं जन्नत में लूंगी, बुक करा दें। जैसे वो कहते हैं ना, ऑर्डर कर दिया नेट से, डिलीवरी 2-3 दिन बाद आएगी, आप जो भी बराना करा दें और अल्लाह ताला से कहें कि अल्लाह ताला मैं इसको जन्नत में लूंगी। फिर इसी तरह एक और, कसरत से इस्तगफार पढ़े, بعض دفعہ دل میں خامخواہ خیال آ جاتے ہیں، تو انشاءاللہ ہمارا گناہوں پہ معافی مانگنا اس سے فائدہ، اس سے ہمیں بچائے گا۔ اس طرح سے ایک اور بڑا مشکل کام ہے ویسے تو، لیکن کریں گے تو فائدہ بہت ہوگا، جس سے حسد محسوس ہونا اس کو کوئی تحفہ دیں۔ آپ کہیں گے لو پہلے ہی ان کے پاس اتنے، اب اور بھی ہم بھی ان کو ہی دینے لگ جائیں۔ دے کے دیکھیے آپ کا نفس جو ہے نا وہ باریک ہوگا، نفس پہ چوٹ ڈالے۔ پھر اسی طرح سے آپ دیکھیے کہ جس کے پاس آپ جس چیز جس سے بھی آپ کو کسی بھی چیز سے حسد محسوس ہو رہا ہے نا، آپ اس کے ساتھ عاجزی سے توازوں سے پیش آئیں، اس کے ساتھ نرمی کی بات کریں، پھر اس حکمت کو سوچیں کہ اللہ نے مجھے کیوں نہیں دی۔ مثلا آپ تو پہلی راؤنڈ پہ ہار گئے نا کہ جی ہمیں چاہیے ہی نہیں گھر بڑا، حالانکہ میں نے اس سے آگے بڑا اچھا اگلا سوال پوچھنا تھا، آپ نے ہاں نہیں کی تو میں نے بھی نہیں پوچھنا۔ وہ آپ یس کہیں تو میں پوچھوں، جی بہت اچھا بڑا گھر ہے۔ دو چوائسیز ہیں آپ کو دی جاتی، کہ آپ اس گھر کی مالکن ہوں یا آپ اس گھر میں ایز اے گیسٹ رہیں جا کے کسی کے۔ پہلی چوائس کتنے لوگ چوز کریں گے؟ وہ ہینڈ ریز کریں۔ اور آپ مالکن بننا چاہتے ہیں؟ سچ بولے، کیونکہ ہم اپنا چاہتے ہیں۔ چلیے اب کچھ ہاتھ کھڑے ہونے لگ گئے۔ کتنے لوگ کہتے ہیں کہ بس ہم وہاں گیسٹ ہوں؟ کوئی بھی نہیں چاہے گا؟ آپ نہیں چاہیں گے؟ دیکھیے آپ مجھ سے اب یہ سوال پوچھیں، سارے سب مجھ سے پوچھیں میں کیا چاہوں گی، میں تو گیسٹ بننا چاہوں گی۔ میں پاگل ہوں کہ میں نے بجلی کے بل دینے اور میں نے اتنے لمبے لمبے اپنے پر قرضے چڑھانے؟ دیکھیے بات آپ کو جو کہوں گی نا، اگر آپ کو سمجھ آ گئی نا تو آپ کی دنیا بھی خوبصورت، آپ کی آخرت بھی خوبصورت۔ ایک ایمان والا اس دنیا میں مہمان بن کے رہتا ہے، مالک بن کے نہیں رہتا۔ کن فی الدنیا کانک غریب و نغابر السبیل۔ آپ دونوں ہاتھوں سے اللہ کے کام کرنا شروع کر دیں، میں کہہ سکتی ہوں کہ آپ اس سے اچھا کھا کے سوئیں گے جو بےچارے دنیا کما کے کھانے والے کھاتے ہیں۔ آپ اچھا پہن کے جائیں گے جتنا اچھا دنیا والے محنتیں کرتے ہیں۔ لوگ ایک ایک جوڑے کے لیے جہاد کر کے جاتے ہوں گے، اللہ آپ کو اپنی رحمت سے وہ چیزیں دے گا۔ میں نے دیکھا جب آپ اس دنیا کو ایز اے مہمان لیتے ہیں نا، فرمائے اس دنیا میں تمہارا گھر نہ ہو۔ کتنے لوگ ہیں جو آج کہتے ہیں میرا کوئی گھر نہ ہو؟ جو گھر بنائے گا وہ تو ایک جگہ جم جائے گا نا، پھر یہ گھر ہی تو ہمارے پاؤں کی زنجیر بن جاتے ہیں نا۔ تو ضروریات سے اللہ نے روکا نہیں ہے، لیکن جو اس دنیا میں مہمان بن کے رہے گا اس پہ لائبلٹی کوئی نہیں، قرضہ کوئی نہیں، بوجھ کوئی نہیں، ذمہ داری کوئی نہیں۔ اور ملکیت کس کی ہے؟ اینڈ پہ میرے اور آپ کے اس سے وہ 4-5 فٹ جگہ آنی ہے جس میں لوگوں نے ڈالنا ہے۔ ساری زندگی لوگوں کی دنیا بنانے والے، بعد میں لوگ ان کو باتیں کرتے ہیں۔ میں ایسے بچوں کے بارے میں جانتی ہوں کہ جن کے ماں باپ نے اخیر کر دی ان کے لیے جب نئے نئے ان ملکوں میں آئے، مرد نے بھی کام کیا، بیوی نے بھی کیا، تو مرد بچے اگنور ہو گئے۔ اب کیا ہوا، وہ بچے بڑے ہو گئے ہیں تو وہ شکل نہیں دیکھنا چاہتے اپنے ماں باپ کی، کہتے ہیں آپ نے ہمارے لیے آج تک کیا کیا؟ کیوں؟ آپ پیسے کماتے رہے، بچے اگنور ہو گئے، ان کی تربیت نہ ہوئی۔ تو جتنا زیادہ آپ اس چیز کو اپنی زندگی میں لائیں گے ہوگا۔ پھر اسی طرح سے آپ دیکھیے کہ آپ اپنے لیے ایک چیک لسٹ بنائیں، کیونکہ عادتیں بنی ہوتی ہیں اس کو مشکل لگتا ہے۔ یہ جو روحانی بیماری ہے نا، اس کا علاج جسمانی بیماریوں سے بہت مشکل ہے۔ جسمانی بیماریوں کے بھی آپ دیکھیے کورسز ہوتے ہیں، 15 انجیکشن لگوائیں، آپ کو آپریشن کرانا ہوگا۔ اسی طرح سے اس قسم کی تکلیفوں کو آپ اپنے لیے رکھیں۔ پہلی چیز ہے کہ اپنے لیے ایک مہینہ 4 ویک کا پلانر بنائیں، جس طرح آپ کہہ سکتے ہیں کہ یہ دوا آپ کو ایک مہینہ کھانی پڑے گی، ٹھیک ہے؟ پھر اپنے آپ کو آبزرو کریں، خود سے پوچھیں کیا جس سے حسد محسوس کرتی ہوں میں لیے دعا کی آج؟ کریں شعوری طور پہ دن میں ایک بار اپنے ایسے ہر رشتے اور اپنی ایسی ہر دوست اور ساتھی کے لیے دعا کریں۔ پھر کیا میں نے اس کی تعریف کی؟ آپ اس کی تعریف کریں۔ کیا میں نے اس مہینے میں اس کو کوئی تحفہ بھیجا؟ پھر ایک دفعہ اس کو دعوت پہ بلائیں، چائے کی، پانی کی، کھانے کی دعوت، چھوٹی موٹی ہلکی پھلکی کر دیکھیں۔ پھر ایک اور کام کرنا ہے کہ اس کو بتائے بغیر، احسان نہیں جتلانا، اس کے بتائے بغیر اس کے فائدے کا کوئی کام کر، اس کی طرف سے صدقہ دے دیں، $10 ڈال دیں کسی جگہ کا، اور کہ اللہ تعالیٰ یہ میں اپنی اس دوست کے لیے کر رہی ہوں جس کے بارے میں میرے دل میں حسد ہے، یا حسد کہہ لیں یا دل کھٹا ہے۔ پھر اسی طرح سے جب کبھی سفر پہ جائیں تو کوئی 1 پاؤنڈ 2 پاؤنڈ کی چیز لے آئیں اور آ کے اس کو کہ میں نے آپ کو وہاں یاد کیا تھا۔ آپ دیکھیں یہی تو مجاہدے ہیں نا جو انسان کو اعلیٰ بناتے ہیں۔ یہ چیزیں انشاءاللہ آپ کو مجھے فائدہ دیں گی۔ پھر ایک اور کام کریں کہ جہاں بھی کہیں ان کو دیکھیں، محفل میں، شادی میں، دعوت میں، سب سے پہلے جا کر ان کو سلام کریں. جس کو دیکھ کر آپ کا دل کھچے نا، اس کو جا کے آپ سمائل دیں، اور آپ دیکھیں گے کہ ان ساری چیزوں سے آپ کو فائدہ بھی ہوگا اور اس کے بعد آپ کے تعلقات بھی اچھے ہوں گے. اور پھر ایک اور بات کرتی ہوں، اس کے بعد آپ کو موقع دوں گی کہ آپ لوگ بھی مجھ سے پوچھ سکتے ہیں کوئی بھی بات جو آپ کرنا چاہتے ہیں. اور وہ کیا ہے کہ خود سے یہ سوال کریں، کیا قیامت کے دن میں مفلس ہونا چاہتی ہوں؟ میں چاہتی ہوں؟ نہیں ہونا چاہتی. تو پھر آج دنیا میں کوشش کرنی ہے کہ میں کبھی انسانوں کے معاملے میں ریلیکس نہ ہوں. آپ دیکھیے کہ آج ہم نے جتنی بھی بات سنی ہے، کیا اس سارے کو سن کر آپ کے میرے دل میں حسد سے نفرت ہوئی؟ خود سے پوچھیے. کیا آج کی بات سن کر حسد کا سے خوف آیا؟ کیا میں اس حسد کی بیماری کو عام سمجھتی ہوں؟ اور آپ محسوس کیجئے گا کہ جب آپ کی دوستیں، اب میں آپ کو چند چھوٹی سی ایسے رینڈم باتیں بتا کے موقع دیتی ہوں، آپ خود بات کریں. اور وہ کیا ہے، آپ کی دوست ہے، اس کی بھی بیٹی ہے، آپ کی بھی بیٹی ہے، دونوں ہم عمر ہیں، اور آپ کو کیا پتا چلا کہ آپ کی دوست کی بیٹی کا بہت اچھا رشتہ ہے، کیا کریں گی؟ یہ آپ خود اپنے اوپر لکھیں گے تو آپ کو پتا چلے گا، یعنی آپ کی بھی جوان بیٹی ہے، آپ کی دوست کی بھی بیٹی ہے. دوست کہہ لیں، بہن کہہ لیں، جاننے والے کہہ لیں، اب آپ کو پتا چلا کہ آپ کی دوست کی بیٹی کا اچھا رشتہ آیا، کیا کریں گی؟ جی آپ بتائیے، ہاتھ کھڑا کریں. آپ خوش ہوں گی؟ آپ کیا کریں گے؟ خوش ہوں گے. آپ کیا
کریں گے کہ ہماری بیٹی کا بھی اچھا رشتہ،
یہ نہیں کوشش کریں گے کہ وہ رشتہ کہیں میری بیٹی کا ہی ہو جائے؟ چلیے کوئی آپ سے مشورہ مانگ لیتا ہے، کیسی ہے وہ لڑکی، تو کیا کہیں گے کہ میری آ کے دیکھ لو یا اس کی؟ دیکھیے یہ مسجد کا سے دعا کرتے ہیں، آپ لوگ حقیقت میں ویسا سوچنا نہیں چاہتے جیسا عمومی طور پہ لوگ سوچتے ہیں. جی چلیے، اب آپ لوگ کوئی سوال پوچھنا چاہیں جو اس موضوع سے متعلق یا کوئی اس سے ملتی بھی باتیں، خلاصہ کر دیتی ہوں ساری بات کا، اللہ کی بانٹ پہ راضی رہیں. اگر اللہ نے آپ کو دنیا میں کسی نعمت سے محروم رکھا ہے نا، تو انشاءاللہ اللہ آپ کو جنت میں دے گا. آپ کسی کی نعمت کو دیکھ کے خوش ہوں گے، اللہ آپ کو بھی دے گا. اور جو حسد کرتا ہے نا، وہ ان اللہ علی کل شیء قدیر کا انکار کرتا ہے. آپ سوچئے کہ اگر اس کی چلی گئی تو مجھے کیا ملنا، اس کو بھی اللہ دے، مجھے بھی دے. ایک خاص حد تک حسد جائز ہے، اور وہ کیا ہے، جس کو آپ کہہ سکتے ہیں کہ انسانی نفس میں جتنے اختیار میں کسی کی نعمت دے کر ایک دم خیال آیا کہ اس کو ملی ہے مجھے بھی ملے، کوئی حرج نہیں. غبطہ کہتے ہیں اس کو، کہہ دیجئے کہ اللہ تعالیٰ مجھے بھی دے دے، اس کے لیے دعا کریں، اپنے لیے مانگ لیں. ٹھیک ہے، پھر اسی طرح سے آپ دیکھیے کہ ایک آخری چیز جو مجھے یاد آ گئی کہ ابھی تک تو ہم نے دوسروں کی نعمتوں سے حسد نہ کرنے کی بات کی ہے نا، اب سوال پیدا ہوتا ہے کہ اللہ نے آپ کو دیا، بچہ دیا، بیٹا دیا، گھر دیا، مال دیا، حسن دیا، اب آپ چاہتے ہیں نا کہ آپ کو، آپ سے کوئی حسد نہ کرے، تو کیا کریں؟ پہلی بات ہے بتر سے بچیں. بتر کس کو کہتے ہیں؟ دکھاوے. اگلا ٹاپک انشاءاللہ ہمارا دکھاوے کا ہو. ریاکاری سے بچیں، ایکسپوز نہ کریں زیادہ. مثلا آپ چلیے دو چار پریکٹیکل سی چیزیں سمجھ کے تو پھر بات پوری کرتے ہیں. مثلا آپ دیکھیے کہ آپ کے بچے کے فرسٹ کلاس نمبر آئے، آپ کی دوستوں میں بھی کچھ بچے ہیں، ان کے بھی ہیں، اب آپ کیا کہتی ہیں، جی میں نے اس کی پارٹی کرنی ہے، پورے شہر میں جی آپ نے کارڈ بانٹنے، کیا جی میں اپنے بچے کی خوشی کر رہی ہوں. اب آپ مجھے بتائیے، جب آپ کے اس فنکشن میں آپ کی دوستیں رشتے دار آئیں گے جن کے بچوں کے پلس مارکس نہیں آئے، کیا وہ خوش ہوں گی؟ پھر آپ اسٹیج پہ جا کے تعریفوں کے گن گاتے ہیں، تکلیف ہوگی نا ان کو، تو نظر لگنے کا ڈر ہوتا ہے. ایکسپوز نہ کریں، نعمتوں کا ایکسپوجر نہ کریں. میں ایک ایسے باپ کی بات جانتی ہوں کہ بچہ چھوٹا سا ہوا بیٹی کا، اب بچہ پہلے ہی گورا چٹا تھا، اس کو خوب رائل بلو اورنج کپڑے پہنا کر باہر لے گئی، جب گھر آئے تو بچہ ساری رات روتا رہا، تو وہ جو باپ تھے نا بچے کے نانا، انہوں نے کہا اور خوبصورت کپڑے پہنا کے لے کے جاؤ. پھر ان کی باتیں کیا تھیں کہ خوبصورت چیزوں کو چھپاتے ہیں، دکھاتے نہیں ہیں، ہم اور خوبصورت کر کے دکھاتے ہیں. پھر اسی طرح آپ دیکھیے، ایک جو حسد بہت عام ہے یا جس وقت واقعی حسد کرنے کے مواقع بنتے ہیں، وہ شادیاں ہیں. ہمارے ہاں آج کیا کلچر بنتا جا رہا ہے، کس لیے شادی ہمارے اسٹیٹس سے اوپر بڑھ کے اب ہوتی ہے، سچ ہے کہ نہیں؟ بلکہ آج صبح ایک سسٹر سے بات ہو رہی تھی تو انہوں نے کہا کہ لوگ, وہ اپنا بتا رہی تھی کہ شادی کرنے کے لیے قرضے لیتے ہیں اور ابھی قرضوں کی قسطیں بھی ادا نہیں کر رہے ہوتے تو ڈائیورس ہو رہی ہوتی ہے. یہ آج صبح ایک سسٹر نے خود مجھے بتایا. اور ایک سسٹر مجھے یاد ہے انڈیا سکھ, یعنی ہمارے پاس لندن میں ایک ایسی سسٹر ہیں کہ جو پہلے سکھ مذہب سے تھیں, پھر اللہ انہوں نے کلمہ پڑھ لیا. تو انہوں نے ہمیں جو باتیں سنائی تو مجھے پھر سمجھ آیا کہ یہ ہم مسلمان کن کے پیچھے لگے ہوئے ہیں. کہنے لگی کہ آپ کو پتا ہے کہ سکھوں میں جب شادی کرتے ہیں تو وہ لٹ جاتے ہیں. اپنا بتا رہی تھی, پاکستان انڈیا سے تھی وہ, کہ پتہ نہیں 80-80 لاکھ روپیہ جو بھی وہاں کے وہ لگا لگا کے شادیاں کرتے ہیں. ایک نے کہا کہ میری برات جو بچے کی ہے وہ ہیلی کاپٹروں میں جائے گی. کسی نے کہا میں فلاں ہوٹل میں کوئی آسمان و زمین کے بیچ میں ہینگنگ ہے وہاں شادی کروں گا. کہتی ہمارے اس کلچر میں سکھ مذہب میں ڈسپلے اور دکھاوے کا اتنا رواج ہے کہ شادی کے بعد اکثر لوگ کنگلے ہو چکے ہوتے ہیں. تو میں اس کو کہ ہمارے اپنے مسلمانوں کے آج یہ حالات ہیں نہیں. پھر اسی طرح ایک اور نظر کس کو لگتی ہے, حافظ قرآن. لکھ لیجئے, آپ خود حفظ کر رہی ہیں یا آپ کسی, آپ کا کوئی بچہ کر رہا ہے, مت لوگوں کو بتائیں. حافظ قرآن کو اتنی جلدی نظر لگتی ہے اور پھر ایسی چوک پڑتی ہے, اللہ معاف کرے, بچہ پڑھتا ہی نہیں آگے. آپ قرآن سیکھ رہی ہیں, تجوید اچھی ہو رہی ہے, خود ہی لوگوں کو پتہ لگ جائے گا. آپ کو پتا ہے کہ ہماری جو کلاسز ہیں الحمدللہ ڈفرینٹ جگہ, ہم ان کے ایکسپوز نہیں کرتے. کیوں نہیں کرتے؟ کہ جس کے آئے ہیں وہ تو خوش ہے, تو جس کے نہیں آئے وہ ہے نا. صرف اسٹوڈینٹس کو نمبر پتا ہوتے ہیں, وہ اپنی مرضی سے جس کو مرضی بتائیں. ہم کبھی کسی لیول پہ اسٹوڈینٹس کے فرسٹ سیکنڈ تھرڈ نہیں اناؤنس کرتے. یہ ہمارا رول ہے بھائی. کیوں؟ کسی کو کا ذہن اچھا ہے, اس کے نمبر آ گئے. دوسرا بیچارہ اتنی محنت کرتا ہے, اس کے نمبر ہی نہیں آئے, وہ روئے گی محنت تو میں نے اتنی کی. تو لوگوں کو احساس کمتری ہوتا ہے. تو ایکسپوز نہ کریں, شکر کریں, نعمتوں کو چھپائیں, جھوٹ نہ بولیں اور اس کا حق ادا کریں اور دعا کریں. ایک بڑی پیاری دعا اللہ کے نبی نے سکھائی, میں بولتی ہوں آپ بھی پڑھ لیں. اللہم انی اعوذ بک من زوالی نعمتک. اس کا ترجمہ کیا ہے کہ اللہ میں تجھ سے نعمتوں کے زوال سے بچنے کی دعا کرتی ہوں. تو جو اپنی نعمت ملے نا اللہ کا شکر ادا کرے کہ اللہ تیرا شکر ہے. پھر نظر بد لگ جاتی ہے. حدیث میں آتا ہے کہ نظر بد جو ہوتی ہے نا اونٹ کو ہانڈی میں پہنچا دیتی ہے اور انسان کو قبر تک پہنچا دیتی ہے. کیونکہ اونٹ بیمار ہوتا ہے, گرتا ہے, پھر اس کو ذبح کرنا پڑتا ہے. تو اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمارے لیے سارے معاملے کو آسان کرے. جزاک اللہ خیر. واسطہ میرا خیال ہے کہ ہمارے پاس اتنا ہی وقت تھا اور کافی, اتنا بھی. کوئی بات آپ پوچھنا چاہیں نہیں تو ہم یہاں پہ دعا کر لیں. کوئی بھی چیز جی جی پوچھیے ضرور.
ایک شخص ہے وہ بلکہ خود دوسرے کا حسد کر رہے ہیں, لیکن وہ اپنے دوستوں کو یہ بتا رہے ہیں کہ فلاں مجھ سے حسد کر رہے ہیں, حالانکہ وہ ان کے خیر خواہ بھی ہیں وہ دوست. ایسی جو ہوں گی
شخصیات, یعنی ان کا سوال جو مجھے سمجھ آیا ہے کہ کوئی خود حسد کرتا ہے لیکن اس کا خیال ہے کہ دوسرا مجھ سے حسد کرتا ہے. دیکھیے یہ ہمیشہ ہی ہوگا. جیسا خود ہوتا ہے نا وہ دوسرے سے وہی ایکسپیکٹ کرتا ہے. جیسے مثال ہے کہ اگر میں کسی کی غیبت نہیں کرتی تو میرا گمان ہے کہ میری کوئی غیبت نہیں کرتا, اور اگر میں کسی کی غیبت کروں گی نا تو میرا یہ گمان ہوگا کہ دوسرے بھی میری غیبت کریں گے. ٹھیک ہے؟ تو اس کے ایسا ہوگا, بس اس کے لیے دعا کریں اور کمیونیکیشن کر لیں. آپ کو کوئی سناتا ہے آ کے. اچھا ایک اور بات یاد رکھیے, جب ہم دوسروں سے سنی سنائی باتیں دوسروں کے بارے میں لے لیتے ہیں نا تو پھر نقصان کیا ہوتا ہے؟ ہم بدگمان ہوتے ہیں. مثال ہے کوئی میرے بارے میں آپ کو کہتا ہے یا آپ کے بارے میں مجھے کہتا ہے, مجھے کیا کرنا چاہیے؟ مجھے ڈائریکٹ آپ سے کمیونیکیشن کر لینی چاہیے, انشاءاللہ فائدہ ہوگا. ادھر لے, ادھر لے. ٹھیک ہے؟ تو اس کے لیے یہی ہے کہ اگر آپ کو کبھی ایسا محسوس ہو کہ کوئی بندہ اس طرح کا کام کر رہا ہے کہ جو آپ کی جو چیز ہے اس کو اس طرح کے حسد سے دیکھ رہا ہے, آپ خود ہی دے دیں. آپ سوچئے کہ اگر آپ کے پاس کوئی چیز ہے, آپ کو اچھی لگی, پہن کر لیا, آپ کو لگ رہا ہے کوئی بار بار اس کی تعریف کر رہا ہے, اور حاصل تعریف بھی بڑی کرے گا, بعض اوقات چیزیں بڑی چبھ رہی ہوتی ہیں نا, تو آپ کیا کیجئے, آپ ان کو کہہ دیں کہ بس ٹھیک ہے جی. اور کوئی بات جی؟ آپ وعلیکم السلام. ایک منٹ, سوری تھوڑی. تسنیم جی اگر سر خود جانا چاہتے ہیں ادھر تو ان کو پوچھ لیں کدھر ہیں آپ, جہاں آپ کے بیٹے درس میں جا رہے ہیں, اگر یہ جانا چاہتے ہیں تو ٹھیک ہے, نہیں تو آنا ہے تو بعد میں بھیج دیں ادھر, جیسے وہ چاہیں ویسے کر لیں.
ٹھیک ہے جی, آپ بچی آپ بات کرے اتنی دیر جی.
جی
قبر میں جی جی اس پہ تو پورا ایک سیشن ہے. الحمدللہ ہم نے ایک سیمینار کیا تھا جادو اور اس کی حقیقت, جادو ٹونے کی حقیقت, اس پہ ایک پورا سیشن نظر بد کا بھی ہے اور الحمدللہ اس کی ریکارڈنگ موجود ہے. اور مجھے پتا ہے یہ واٹس ایپ کے کافی گروپس میں بھی یہ گیا ہے, تو آپ کی ریکارڈنگ فلی دے سکتے ہیں. ابھی اگر آپ کو بتا دوں فریلی, جب انہوں نے پوچھا تو نظر بد سے بچنے کے لیے پہلی بات وہی بات ہے کہ آپ کو نظر نہ لگے. اگر یہ چیز ہے تو آپ کو جو نعمت ملے اللہ کے نام سے حاصل کریں, بسم اللہ پڑھ کر لیں, آپ اس نعمت کا کوئی حق ادا کر دیں اور دعا کریں. جیسے نیا کپڑا پہننے کی دعا ہے کہ اللہ تو نے یہ کپڑا دیا ہے اس کے اندر دے دے. پھر کسی کی کوئی چیز آپ کو اچھی لگے تو فوراً دعا دیں, کبھی ایسے منہ بھر بھر کے تعریفیں نہ کریں. اور یہ جو منہ بھر کے تعریف کرنا ہوتا ہے نا, یہ بھی نظر لگواتا ہے. اور کبھی لوگوں کے سامنے ان کی تعریف نہ کریں. ہم بعض دفعہ لوگوں, کتنا پیارا آپ کا بچہ ہے, آپ کے کپڑے کتنے پیارے ہیں. بھائی اچھے کپڑے کسی کے دکھیں تو دعا دے دیں, الوس جدید انش حمیدن مت شہیدن, تم نئے کپڑے پہنتے رہو, تمہاری تعریف ہو, تمہیں شہادت کی موت ہے. اب کسی کو یہ دعا آپ دیں تو اس کا کتنا دل کھلے گا, شرط یہ ہے کہ اس کو سمجھ آ رہی ہوگی. تو مسلمان چونکہ خیر خواہ ہوتا ہے نا, تو پھر وہ دوسروں کے لیے بھی خیر خواہی کرتا ہے. ٹھیک ہے. اور باقی یہ کہ ابھی جی سے بیچ میں بات ہوئی ہے کہ آپ کو واٹس ایپ پہ, تو آج مجھے پتا نہیں کہ چائے گیسٹ لسٹ شروع میں بنی ہے کہ نہیں بنی. ادھر جتنے ساتھی آئے ہیں بتائیے آپ کس کس نے آتے ہوئے شروع میں جو سسٹرز تھیں ان کو اپنے نمبرز دیے ہیں, فون نمبر, وہ ہاتھ کھڑا کریں. کسی نے بھی نہیں دیے. او ہو جی. اچھا ایسے یہاں نہیں لیا جا سکے گا. دیکھیں سسٹرز آپ کا فائدہ ہے, ہم نے آپ کے نمبرز کا کیا کرنا ہے, پہلی بات ہے. ٹھیک ہے. ہم جو بھی چھوٹی چھوٹی باتیں یہاں کر رہے ہیں نا, اسی طرح کے ٹاپک درسوں میں ہوتے ہیں موجود. آپ سب میں سے جو بھی لوگ اپنے فون نمبرز دیں گے باہر ڈور کے پاس یہ کھڑی ہو جائیں گی, اور آپ نے خود پوچھ کے دینے ہیں, دو یا تین لوگ مل جائیں ان کو دیں. جیسے سسٹر شمع ادھر میں نے دیکھی تھی, ان کی مجھے یاد ہے ڈیوٹی تھی, شمع ہے, یہ دونوں ہیں, اور بھی جس کو دیں. نہیں فون میں بہت دیر لگتی ہے, کاپی پہ لکھیں, کاپی پہ لکھیں. ٹیکنالوجی سنیے, ٹھیک ہے, بعد میں کریں. آپ ان کو اپنے فون نمبرز دے دیں گے, سیل فون, اس پہ آپ کے یقیناً واٹس ایپ کا گروپ ہوگا, تو ہم آپ کو ایک گروپ میں ایڈ کریں گے. چھوٹا سا ایک ریمائنڈر آتا ہے تو آپ بلکہ ریکویسٹ کر دیں, تو یہ نثر بد والا اور جادو ٹونے کا یہ اس گروپ میں بھی آپ کو ڈال سکتے ہیں, تو آپ کو انشاءاللہ فائدہ ہوگا. آپ نہیں دیں گے تو آپ کا ہمارا فائدہ ہوگا, دیں گے تو آپ کا فائدہ ہوگا. ٹھیک ہے انشاءاللہ. جی یہ ان کے لیے ہے کہ کیا ہم لوگ گھروں میں ختم وغیرہ نہ دلوایا کریں. اس سلسلے میں ختمی بات بتائیں ابراہیم بنی. دیکھیے ختم کیا ہوتا ہے, پہلے مجھے سوال ہے. جی سسٹر آپ مجھے بتائیے آپ ختم کے بارے میں کیا جانتے ہیں, کیونکہ نہ میں نے آج تک کبھی دلایا ہے. جی آپ سسٹر سر پلیز ان کو ریسپیکٹ دیں, کیونکہ یہ چیزیں بھی آپ, ایک سسٹر نے سوال کیا ہے تو ہم سب کا فرض ہے کہ ہم سنیں. جی 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 ٹھیک ہے, ان کا قریب تھا تو ہو سکتا ہے کہ گھر سے سننے والوں نے بھی سن لیا. دیکھیں سسٹرز آپ نے خود ہی جواب دے دیا اپنی بات کا. انہوں نے کہا کہ اس طرح مل کے ہم اجتماعی عبادت کرتے ہیں اور عبادت کی سوچ سے یہ کرتے ہیں. یہ کس کا کام ہے کہ وہ بتائے کہ یہ کام عبادت ہے کہ نہیں. مثلا جیسے ابھی ہم نے چار فرض پڑھے نا عصر کے, ابھی مغرب کی تین رکعت پڑھیں گے. ہم مغرب کی چار اور عصر کی دو تین کیوں نہیں پڑھتے؟ نبی صلی اللہ علیہ وسلم نے بتایا نا. ٹھیک ہے نا. فجر کتنا ٹائم ہوتا ہے؟ تو ہم صرف دو سنت اور دو فرض پڑھتے ہیں. ظہر میں ہم کتنے بزی ہوتے ہیں تو اس کی زیادہ رکھتے ہیں کیوں ہیں؟ دین وہ ہے جو نبی صلی اللہ علیہ وسلم نے بتا دیا, الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا. اللہ تعالیٰ نے یہ بڑے کھلے واضح لفظوں میں بالکل سورۃ مائدہ کے شروع میں بتا دیا کہ آج کے دن میں نے اپنا دین پورا کر لیا, تمہارے لیے دین اسلام کو مکمل کیا, بس تم اس پہ راضی ہو جاؤ. یہ کوئی جھگڑے کی بات نہیں ہے. دیکھیں ہم سب ایک دوسرے سے پیار کرتے ہیں. آج اس قسم کے ایشوز بنا کر امت کو چھوٹے چھوٹے فرقوں میں اور گروہوں میں بانٹا گیا. الحمدللہ میرا خیال ہے چوتھی دفعہ اس مسجد میں میرے آنے کی, جتنی بھی دفعہ فرانس آئے میرا گمان ہے کہ ہر دفعہ اس جگہ درس ہوا. اور آج صبح شروع میں بھی آپ میں سے اکثر نے کہا کہ آپ پہلے بھی آئے. آپ نے آج تک ان چار درسوں میں کبھی یہ بات سنی کوئی بات کہ فلاں امام کی, فلاں استاد کی, فلاں ادارہ اس کو سپورٹ کریں, وہ مسجد,
کیا زبان سے آتا ہے؟ آج حسد جتنا بتایا آپ میرے سے لے لیجیے آپ کی اس کی حدیثیں، قرآن کی آیتیں اور حدیثیں اور کچھ زندگی کے ایکسپیرینسز. دین یہی ہے، مجھے کوئی بھی کام کرنا ہے تو نبی صلی اللہ علیہ وسلم کو دیکھنا ہے، نہ اس پہ بیٹھے نہ کچھ کریں. ایک چیز جو وقت کا رواج بنی ہوتی ہے وہ چھوڑنی مشکل ہے. میں آپ کو آج صبح بتاتی ہوں، آپ سب نے دعا بھی کرنی ہے کہ ماشاء اللہ آج کل اللہ تعالیٰ ہماری ایک بہت اچھی بہن کو قرآن سنوا رہا ہے. پہلا پارا ان کا آج پورا ہوگا، یعنی ہم نے جو ساتھی ان کو بھیجتے ہیں انہوں نے مجھے بتایا کہ آج آخری فائل بھیجی ہے اور پہلا پارا سویل الجنہ جو ہماری سب سے ڈیٹیل تفسیر ہے اس وقت جو چلتی ہے وہ ہے. اور وہ سسٹر کون ہے آپ کو پتا ہے؟ سکھ مذہب سے ہیں. سکھ صبح میری ان سے کتنی لمبی میٹنگ ہماری ہوئی، آپ کو بھی ملائیں گے انشاءاللہ کسی درس میں وہ آئیں گی. آپ حیران ہو جائیں گے کہ وہ سن کے جو باتیں آج صبح مجھے بتا کے جا گئی ہیں. میں کہہ رہی تھی اللہ بس تو ان کا دل کھولنے کے ارادے کر رہا تو کھول دے. یعنی وہ عورت جو مسلمان بھی خود کو نہیں کہتی، اس کا وہ جو باتیں بتا رہی تھی بس وہ یہی تھا کہ بس کلمہ اللہ سے پڑھا دے، باقی اس کا دل کھلا ہوا ہے. وہ اتنا کھلا دل رکھتی ہے، لیکن آج ہم دوسرے مسلک کی بات نہیں سنتے، دوسری جماعت کی بات نہیں سنتے، دوسرے گروہ کی نہیں سنتے. آپ نے تقریباً ایک گھنٹہ 24 منٹ ہو گئے ہمیں بات کرتے ہوئے، آپ نے جو میرے سے سنا ہے آپ کو فائدہ ہوا کہ نہیں؟ اب میں کون ہوں، کہاں سے ہوں، کس مسلک سے ہوں، کس سے ہوں، آپ کو کیا لگے؟ یہ شور کر لیجئے کہ آپ نے قرآن اور سنت سنا ہے. میں نے جو آج کہی میں نے نہیں حوالہ دیا، آپ مجھ سے حق کے، میں نے حدیث بیان کی آپ کو نہیں یاد سمجھ آئی مجھ سے پوچھئے، آپ کا حق ہے. جب قرآن اور سنت ایک بندہ پیش کرتا ہے تو پھر آپ کو مجھے اس میں پوچھنے کی ضرورت نہیں. اس کے برعکس مسئلہ میں کہوں جی وہ فلاں مفتی صاحب کا قول، فلاں شیخ صاحب کا قول، فلاں بزرگ تھے وہ قبر میں گئے، وہ ہوا ان کے ہاتھ میں، یہ ہوا وہ ہوا. اب آپ ذرا سوچئے، یہ پچھلے دنوں میں کسی کی بات سن رہی تھی غالباً، تو وہ کس سے سنا رہے تھے؟ بلکہ میرے پاس ریٹن ہے، اگر آپ چاہیں تو میں سنا دوں. غوث پاک کا نام آپ نے سنا ہوگا، اچھے نیک بزرگ تھے میرے گمان کے مطابق. ان کی ہسٹری پہ نا ایک چھوٹی سی سیریز ہے، کسی وقت بھی اگر آپ کو موقع ملا تو آپ کو اس کے لیکچرز کی سیریز ہم بھیج دیں گے. ان کے بارے میں لوگوں نے جو ان کی کتابوں میں لکھا ہے، اب میں زبانی بتا رہی ہوں حالانکہ میرے پاس اس کے ریفرنسز لکھے ہوئے ہیں، لوگوں نے ان کے معاملے میں کیا ہوا ہے. مثلاً کسی ایک کے بارے میں انہوں نے لکھا ہوا تھا، یہ ان کی اپنی کتابوں میں ریفرنسز ہیں جو لوگوں کو پیش کر کے ایسے بزرگوں کے ساتھ شیئر کرتے ہیں. کس طرح سے؟ انہوں نے کہا کہ ایک عورت تھی تو وہ ان کے نام کی نیاز دیتی تھی، نیاز دیتی تھی اور اس سوچ سے دیتی تھی کہ میرے بچے کو لمبی عمر ملے گی. ٹھیک ہے، اب کیا ہوا؟ ان کا بچہ بیمار ہوا، بستر پہ ہوا اور ملک الموت آئے تو ان کی روح لے کر چلے گئے. اب آپ امیجن کیجئے، اس عورت نے فوراً جا کر جہاں وہ نیاز دے کے آتی تھی وہاں جا کے میسج کیا، ان کو دیا جی میں تو آپ کے نام کی نیاز دیتی ہوں، کیا اب جلدی سے غوث پاک سے انہوں نے نعوذ باللہ رابطے کیے، تو غوث پاک نے چیک کیا تو پتا چلا کہ روح مردہ ادھر سے تو لے گیا، تو وہ اوپر جا کے آسمان چوتھے تیسرے میں کھڑے ہو گئے. امیجن کیجئے، یہ آپ کو جس وقت کبھی موقع ملے آپ ریفرنس سے لیکچر سنیے گا، آپ خود دیکھ لیں گے. پھر وہ وہاں کھڑے ہو گئے تو وہاں سے ملک الموت گزرے جو اتنی اتنی آج کے دن کی روحیں لے کے جا رہے تھے، انہوں نے ان سے سوال جواب کیے، وہ فلاں عورت کے بیٹے کی بھی روح تیرے پاس ہے؟ ہاں ہے. اس کا وقت آ گیا، کہا نا 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 نا، وہ میرے نام پہ نیاز دیتی تھی، اس کی روح واپس کرو، میں نے واپس کرنی ہے. اور وہاں اتنا ان کا اللہ پہ مان تھا، روب تھا، فرشتے نے اس کی روح کو واپس کیا، کہا جاؤ واپس ڈال دو. آپ کی عقل کام کرتی ہے؟ آپ پڑھے لکھے ملک میں بیٹھے ہیں، آپ پڑھے لکھے لوگ ہیں، یہ باتیں سنا کے بیوقوف بنا دیا جنہوں نے بنانا تھا. اور لوگ ماشاء اللہ سبحان اللہ زکات دیں نہ دیں وہ ایسی قبروں پہ جا کے نیازیں دیں گے. تو یہ شرک ہے. جو سنے تھوڑا سنے، صحیح سنے، خالص دودھ تھوڑا پی لیں گے اس کا فائدہ ہوگا، اس کے اندر جتنے مرضی آمیزش ہیں. اسی لیے ہماری الحمدللہ شروع سے یہی دعوت ہے، نہ ہم آپ کو کسی جماعت سے، نہ ہم سیاسی جماعت ہیں، نہ ہم کو فقی جماعت ہیں، سیدھی سی دعوت ہے کہ قرآن اور سنت کو زندگی میں لائیں، اچھی ماں بنے، اچھی بہن بنے، اچھی بیٹی بنے. اور جو چیز ہمارا مین گول ہے وہ قرآن کو لفظی ترجمے کے ساتھ سیکھنا. آپ خود پڑھ لیں، ابھی شروع شروع میں آئے تھے جو چل رہی تھی تو آپ میں سے کچھ ساتھیوں کو چونکہ نہیں سمجھ آ رہی تھی تو باتیں کر رہے تھے، تو میں سوچ رہی تھی اتنی پیاری سورت چل رہی ہے، سورہ واقعہ کی آئے تھے، تین گروہوں کا ذکر، کون مقربین ہیں، کون اصحاب الیمین ہیں، کون شمال ہیں، ان کی خوبیاں، ان کے پروٹوکول، لیکن میری ان بہنوں کو نہیں سمجھ آ رہی. تو یہ دعا کریں کہ اللہ تعالی ہمیں ایک بار سیکھنے کا موقع دے. اور الحمدللہ اس کے لیے موجود ہیں اب کلاسز، یہاں اس شہر میں 3-4 جگہ پہ کلاسز ہوتی ہیں. آپ لوگ بعد میں آ کے بتائیں اپنے طور پہ، جو بھی جہاں جانا چاہتا ہے، جس کو جہاں سوٹ کرتا ہے، دن سوٹ کرتا ہے، رات سوٹ کرتا ہے، ویک ڈیز ہے، ویک اینڈ ہے، آپ جا کے وہاں فائدہ لے لیجیے. کسی کا کیا فائدہ ہے، آپ کا فائدہ ہے. آپ کو لگتا ہے کہ نہیں کہیں جانا مشکل ہے، ہم کمپیوٹر سے کر سکتے ہیں، تو ماشاء اللہ آن لائن پہ ہماری کلاسز ہیں، اوروں کی بھی ہوں گی، آپ جس سے مرضی سیکھیں.
جی ادھر بھی شروع ہوئی ہے کلاسز، آپ کے یہی لیکچر ہم یعنی کہ پڑھتے ہیں پھر سناتے ہیں.
تو آپ لوگوں کو بتائیں نا، مجھے کیوں بتا رہے ہیں؟ آپ بتا دیجیے. دیکھیں جہاں بھی کوئی کلاس ہوتی ہے آپ اس کا اعلان کر دیں، اور یہ سب قرآن کی کلاسز ہیں آپ کی سہولت کے لیے. ٹیسکو ایک جگہ ہے، دوسری جگہ بھی ہے، تیسری جگہ بھی ہے. تو لیکن یہ چیزیں آپ سب، یہ بات میں اینڈ پہ آپ کو موقع دیتی ہوں، آپ سب دیکھیے اس وقت کریں گے جب آپ کو یہ ضرورت محسوس ہوگی کہ آپ کو یہ کریں. میں بولتی رہوں کوئی فائدہ نہیں ہے، حتیٰ کہ واٹس ایپ پہ بھی کلاسز ہو رہی ہیں، لفظی ترجمے، تجوید، گروپنگ، ہر چیز تک آفر کیا جا رہا ہے کہ چلے ہماری وہ بہنیں جو کہیں نہیں بیچاری جا پاتی، بچوں والی عورتیں، میں ان کو کہوں گی کہیں نہ جائیں، وہ گھر بیٹھ کے نیٹ سے کریں یا فون کی کلاسز سے کریں. تو یہ جو آپ سے فون نمبر مانگ رہے ہیں، یہ ٹیلی فون کلاسز بھی آپ کو اس کے ساتھ دی جاتی ہیں، لیکن جہاں کلاسز ہوں سب مل کے بیٹھ کے سنیں، وہاں برکت بھی ہوتی ہے. تو جو بھی یہاں کی آپ خود بلکہ پوچھ سکتے ہیں ایڈمن سے کہ ہم کس جگہ جائیں. ادھر یہ انہوں نے گواہی دی ہے کہ ادھر کلاس ہوتی ہے، اسی طرح مجھے چونکہ آپ کے علاقے نہیں پتا، لیکن 3-4 جگہ کلاسز ہوتی ہیں. تو آپ ان کو جگہ وقت بتائیں نا، آپ لوگوں کو بتانا چاہیے. جی جی بتائیے. وعلیکم السلام ورحمۃ اللہ.
مسجد ہے، میں نے آپ کو غالباً ایک سال ڈیڑھ سال بتایا تھا کہ الحمد للہ یہاں پہ درس پاک شروع کیے جا رہے ہیں. تو ماشاء اللہ ہم سب کے لیے بڑی خوشخبری ہے کہ پہلے درس قرآن پاک. اور یہ بہنیں مکاذرا پلیز کھڑے ہو جو آپ کی ٹیم ہے، یہ دراز سے کام کر رہی ہے، دراز سے، لیکن ان کا کام خاموش تھا، لیکن ماشاء اللہ یہ تحریک ہوئی اور درس جب شروع ہوا تو باقاعدہ کلاس کی صورت میں جمعے کے جمعے درس ہوتا ہے، اور اس کے بعد یہ آپ کا ہی لیکچر یہاں پہ چلاتی ہیں. تو ماشاء اللہ کافی خواتین ہیں جو فائدہ لے.
آپ میں سے کتنے لوگ آتے ہیں اس میں، ہاتھ کھڑا کریں جن کو معلوم ہے. تو آپ ان کو، آپ آپ سے بیٹھیے، آپ جو بھی کلاس کا ٹائم اچھے طریقے سے کم لفظوں میں جو لوگوں کو یاد رہ جائے وہ بتا دیں.
السلام علیکم.
وعلیکم.
جیسے آپ نے سنی ہے کہ ادھر درس ہوتا ہے، درس قرآن اور لیکچر استاذہ جی کا ہی سنائے سنتے ہیں ہم بعد میں، کہ وہ ڈیٹیل سے ہوتا ہے، لیکن مختصر ٹائم یہ ہوتا ہے کہ بچوں کو اسکول چھوڑ کر آتی ہیں، جنہوں نے جمعہ پڑھنا ہے جمعہ پڑھ لیں، اور جمعے کے بعد فوراً ہی بیان شروع ہو جاتا ہے ایک گھنٹے کا صرف، اور بچوں کو لینے سے پہلے ہی ہم مسجد سے چلے جاتے ہیں. جی فرائیڈے
بتائیں
دیتی ہیں وہ آپ کو کہ بہت جگہ، جیسے استاذہ جی نے بولا ٹائمنگ ڈیڑھ سے لے کے یعنی صبح کے بعد، جمعے کے بعد، میں نے بولا جمعے کے بعد، جمعہ جن پڑھنا چاہتی ہیں ادھر آ کے پڑھیں مسجد میں، اور صرف 3 بجے 3:20 پہ اسکول کھلتے ہیں بچوں کے، تو ہم 3 بجے پورا پڑھ لیتے ہیں. جی
جی بالکل.
ٹھیک ہے، کتنوں کو سمجھ آ گیا؟ اب اگلے جمعے میں کون آئے گا اس کلاس میں وہ ہاتھ کھڑے کرے. دیکھیے جہاں بیٹھے ہوتے ہیں نا وہاں کی بات زیادہ سمجھ آتی ہے. تو یہ سسٹرز انشاءاللہ نیکسٹ جمعے کو 1:30 پہ یہاں آئیں گی، اور جو آپ کرتے ہیں وہ بعد میں تھوڑا سا اور ہیلپ کر کے اس کو اور آرگنائز کیا جائے، ٹھیک ہے؟ انشاءاللہ تعالی اسی طرح سے. اور اس علاقے کے قریب رات کو ہم لوگ، تو مقدس سسٹر ہیں ادھر، آپ سوائما ادھر ہے نا، آپ اس کا تھوڑا سا جو ٹائم ڈے ہے مختصراً بتا دیں تاکہ لوگ پھر اس سے فائدہ اٹھائیں.
جی آنٹی، مقدس کے گھر بھی کلاسز ہوتی ہیں لینجی سے لے کے جوجی تک، صبح 9 بجے سے لے کے 11 بجے، اور اس میں یہ ہے کہ ہم لوگ قرآن پاک تجوید کے ساتھ پڑھتے ہیں، اور لفظی ترجمہ और तफसीर ये चीजें पढ़ाई जाती हैं। आंटी मुकद्दस के घर ट्रैफिक रहती हैं, हम फ्लायर्स उधर दे देते हैं सिस्टर्स को, तो जो जो लेना चाहे ना उस पर एड्रेस लिखे होंगे
सारी क्लासेस के लिखे
सबके लिखे हैं। इसके अलावा बाजी शमा के घर भी होते हैं,
वो किधर है उनको उनको भी कहें बता दे, या आपको अगर क्लियरली पता तो आप उनका भी।
और शाहबानों की तरफ सामजी वाले दिन होती है क्लास, टीम की तरफ भी होती है, उसमें ऑनलाइन भी।
लेकिन लोगों को नामों से नहीं पता होगा, इलाका बता दें।
उसी में लाखों घर कैफी और स्टांस और इस मस्जिद में भी होते हैं अल्हम्दुलिल्लाह।
जी आप लोगों ने इलाके का नाम सुन लिया, अगर आपको वहां आप रहते हैं तो उधर कब क्या होती है बाद में पर्सनली एक दूसरे से पूछ ले, लेकिन इंशाल्लाह ताला जब आप लोग वाकई इसकी नियत करेंगे तो अल्लाह ताला आपके लिए आसान करेगा। और अगर हम ये कहते हैं कि हम जा नहीं सकते, मुश्किल है घर बैठना, तो देखिए फिर हमारे बच्चे हमारे सामने हैं। ये बात आपको बता दूं कि अगर हम अपने आज माएं कुरान नहीं सीखेंगी ना, कल हमारे बच्चे नहीं सीखेंगे। अब जिस तेजी से हमारे बच्चे इस दुनिया के माहौल में खोते जा रहे हैं ना, आपको पता है कि उसका नतीजा क्या होगा? वही जो पीछे स्पेन में हुआ, जो बेरूत में हुआ, हिस्ट्री अपने आप को दोहराती है। तो हम अल्लाह ताला से दुआ करेंगे कि हमें इन नेमतों से फायदा उठाने वाला बनाए। एक आखिरी बात जिसकी मुझे इजाजत दें, फिर उसके बाद आप लोग जो भी करें। आप देखिए कि जब से मैं इधर आई मुझे लोगों ने एक किसी ने ये फूल दिखाइए, ये कल किसी ने परसों शायद फूलों का एक गुलदस्ता दिया, कहीं भी मैं गई इस तरह एक इधर खड़ा है, इसको बिस्मिल्लाह साइमा दिखा दें। अब ये फूलों के आप देखिए कि ये फूल मुझे मिले हैं ना, आपकी मोहब्बत है, मैंने ले ली दे ली, लेकिन इनके ऊपर कुछ पैसा खर्च हुआ, कुछ ना कुछ फायदा हुआ ना। मैं ये चाहूंगी कि ये जिन्होंने भी इस पे पैसा लगाया उनका सदका जारिया बने। एक ये कि मेरे कमरे में पड़े रहे और मैं साथ ले जाऊं ना जाऊं तो मैं जिनके घर हूं उनकी मौज हो जाए, लेकिन वो कितने दिन, राइट? तो मैं हमेशा यही कहती हूँ जब भी कहीं भी होता है कि जो मुझे कोई गिफ्ट ऐसी चीज मिल रही है, अगर आप लोग इसकी सोच के साथ के आपका हिस्सा बने तो इसकी ऑक्शन कह लें या कोई इसकी जो भी लेके, और वो पैसे हम सदका जारिया फंड में इंशाल्लाह डाल देंगे। बाहर कहीं ना कहीं स्टॉल इन्होंने लगाया होगा, सीडीज और छोटी छोटी चीजें हैं वहां आपके लिए, जिसमें सीडीज को आप सुन के दूसरों को दें, बुक मार्क्स हैं, कुछ पेन भी होंगे, तो ये चीजें अपने हाथ से हम सदका जारिया में बढ़ा सकते हैं। तो आप, मैं दुआ करा लूं बाद में आप में से जो भी, मुझे तो पता भी नहीं कितने का आता है, कौन आप में से ये कर सकता है, तो इसको दूसरों को दिलवा दीजिए, ठीक है जी? मोहब्बत है ना, तो मैं उनके तोहफे को आखिरत का तोहफा बनाना चाहती हूँ, ठीक है? बस दफा $10 की चीज लोग 200 में ले लेते हैं, 400 में, तो मैं सोचती हूँ कि ये उनकी नेकी चली गई ना, तो ये एक छोटी सी चीज है, आप में से जो इसको बाद में मैनेज करके देना चाहे, अच्छा है ना? तो आप लोग अभी लेना चाहते हैं तो बता दें, जिसको ये छोटा चाहिए जिसको बड़ा चाहिए। तो मुझे तो सच्ची बात है पता भी नहीं है कितने का और क्या है, लेकिन ये आपका सिर्फ सदका जारिया होगा, ठीक है? चलिए, या रब्बी लकल हम्द कमा यंबगी लिजलाली वजहिका वअज़ीम सुल्तानिक, रब्बना ज़लमना अनफुसना वइल्लम तग़फिर लना वतरहमना लनकूनन्ना मिनल ख़ासिरीन, या हय्यु या क़य्यूम बिरहमतिक नस्तग़ीस, اللهم استر عوراتنا وامر رواتنا، اللهم الهمني رشدي واعذني من شر نفسي، أيو يا قيوم برحمتك نستغيث، اللهم استر عوراتنا وامر رواتنا، یا اللہ یا رحمان یا رحیم، ہمارے اس چھوٹے سے عمل کو قبول فرما، ہماری غلطیوں کی اصلاح فرما، اور یا اللہ جن ساتھیوں نے اس محفل کا اہتمام کیا ان کا یہ عمل فرما، یا اللہ ضائع ہونے والی نیکیوں سے بچا، یا اللہ جو آج ہم نے حسد کے موضوع پہ بات کی اور سنی اس پہ ہمیں خود عمل کی توفیق عطا فرما، یا اللہ ہمارے دل کو غنی کر دے، یا اللہ بے نیاز کر دے، یا اللہ تیری رضا پہ راضی رہنے والا کر دے، یا اللہ جو تو نے دیا ہم اس پہ بھی خوش، جو تو نے نہیں دیا اس پہ بھی خوش، جو دے کر لے لیا اس پہ اور بھی خوش، یا اللہ ہمیں تو اپنے صابر شاکر راضی و رضا بندوں میں شامل کر لے، یا اللہ جو بہنیں بیمار ہیں ان کو صحت اور عافیت عطا فرما، جو کسی بھی پریشانی میں ان کو اس سے نجات دے، بچوں کو آنکھوں کی ٹھنڈک بنا، شوہروں کا دین دنیا کے بہترین معاون بنا، جن کی بچیاں بے جوڑ بیٹھی ہیں یا اللہ ان کے نیک جوڑ ملا دے، یا اللہ ہمیں اپنی بچیوں اور بچوں کی نیک تربیت کی توفیق دے، اور اس کے بعد یا اللہ ان کو اچھے قدردان لوگ ملا دے، یا اللہ ملک میں ہمارے پیارے عزیز رشتہ دار ہیں، یا اللہ تو ان سب کی حفاظت فرما، ناگہانی آفات سے ہم سب کو بچا، یا اللہ تو ہمیں جھنجھوڑتا ہے ہماری آنکھیں کھول دے، یا اللہ جہاں بھی تیرے دین کا کام اخلاص کے ساتھ سنت طریقے سے ہو رہا ہے یا اللہ اس کو قبول فرما، یا اللہ اس مسجد پہ اپنی رحمت فرما،
یا اللہ جو اس کی ٹیک کیئر کرتے ہیں، جو بھی اس کی دیکھ بھال کرتے ہیں یا اللہ تندرما، اور یا اللہ جو انکل جی اور آنٹی جی اس کی دیکھ بھال کرتے ہیں ان کو صحت عافیت دے، اور یا اللہ ایسی جگہوں کو اپنے قرآن اور سنت کے لیے عام کر دے، یہ ہمارے لیے صدقہ جاریہ بن جائیں، اور ہم سب کو ایسی جگہوں کی قدر کی توفیق دے، کیونکہ پردیس میں رہتے ہوئے اللہ کے نام پر کوئی جگہ ہو تو وہ ہم سب کے لیے اللہ کا ایک تحفہ ہے. اللہ تعالیٰ ان مسجدوں کی روحانیت کو قائم رکھے. ہم جب یہاں آئیں تو ہم ڈرتے ہوئے آئیں، ہماری آوازیں بھی آہستہ ہوں، ہم ایسی مسجدوں اور مدرسوں اور ایسی دین کی جگہوں پر اللہ کے خوف کے ساتھ بیٹھیں اور اللہ کے خوف سے وہاں رخصت ہو جائیں. اور یا اللہ ہمارے استادوں پہ اپنی رحمت فرما، ہمارے دینی ساتھیوں پہ اپنی رحمت فرما جو قرآن سیکھ رہے ہیں. یا اللہ یہاں اس شہر میں یا دنیا کے کسی کونے میں کسی ذریعے سے قرآن پاک سیکھ رہے ہیں، یا اللہ تو ان کے لیے آسان کر دے. یا اللہ ہم تو نام بھی نہیں جانتے، تجھے تو ایک ایک بات کا پتہ ہے، یا اللہ سب کر دے. یہ قرآن کا سفر ان کی زندگی کے لیے باعث برکت بن جائے. یا اللہ ہر دعا میں یا اللہ تو اسٹوڈنٹس کو شامل کر لے، اور یا اللہ جو کام کرتے ہیں دن رات اس میں مدد کرتے ہیں. یا اللہ ہم کسی کو کچھ نہیں دے سکتے، ہم ان کے نام لے کر بھی ان کو شرمندہ نہیں کرنا چاہتے. یا اللہ بس تو ہماری یہ ٹوٹی پھوٹی کوششیں قبول فرما. یا اللہ ہمارے لیے زمین کے ان ٹکڑوں پر صدقہ جاریہ بنا دے. یا اللہ کل جب قیامت کے دن بات ہو تو اے اللہ تو ہمارا نام رکھ لے کہ فلاں شہر فلاں ملک میں ان کی کوششوں سے کام ہوا. اور یا اللہ ہمیں تکبر اور بڑائی سے بچا، عاجزی عطا فرما. یا اللہ ابھی ایک سسٹر اتھیا کے لیے دعا کے لیے کہا گیا، یا اللہ ان کی جو بھی مسئلہ ہے مجبور کو دور فرما، اور یا اللہ جو دنیا سے چلے گئے ان کی بخشش فرما. یا اللہ ہم جب تیرے پاس آئیں تو تم سے راضی ہونا، اور یا اللہ تو ہماری موت کے وقت یا ایتھا النفس المطمئنہ ارجعی الی ربک راضیۃً مرضیۃً یہ پکار سنا دینا. اور یا اللہ تو ہمارے دلوں کو پاک صاف کر دے، شیشے کا دل بنا دے، انسانوں سے ہمارے تعلقات خوبصورت ہو جائیں، تیرے ساتھ ہمارے تعلقات خوبصورت ہو جائیں، ہمارے اندر سے تکبر نکال دے، بڑائی کا احساس نکال دے، غصے پہ قابو پانے والا بنا، حسد کینہ بغض ریاکاری دکھاوا یہ سب ہمارے دل سے خرج کر نکال دے. یا مسلمہ کا ہاتھ تھام لے، اور یا اللہ ان کی مدد فرما. یا اللہ فتنوں سے بچا، ہمارے مسلمانوں کے اوپر فتنوں سے بچا. اور یا اللہ ہمیں اپنے دین پہ سٹینڈ لینے والا بنا دے. یا اللہ اس خوبصورت دین کو ہم دوسروں تک شیئر کرنے والے بنے تاکہ ان کو اس کی سچائی کا علم ہو جائے. یا ربی جو ہم نہیں مانگ سکے اور جو مانگنے میں کمی بیشی ہے اس کو معاف فرما. ہمارے زندہ ماں باپ پہ رحم عافیت صحت تندرستی والی زندگی ان کو عطا فرما، اور جو دنیا سے چلے گئے ان کی بخشش فرما. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. اللہم انی اعوذ بک من زوال نعمت تحول عافیت وجميع سخطك. اور یا ربی لك الحمد كما ينبغي لجلال وجهك وعظيم سلطانك. اللهم استر عوراتنا وامر رواتنا وفوض امر الى الله. یا حی یا قیوم برحمتک نستغیث. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین ثم آمین. بس ایک چھوٹی سی ریکویسٹ ہے کہ چونکہ مسجد ہے تو اس کا تقدس قائم رکھیں. جیسے آپ درس میں ماشاءاللہ ڈسپلن سے بیٹھے رہے، بات میں بھی ابھی نہ اتنی اونچی آوازیں ہوں نہ شور و غل ہو. اور کل ایک درس ہے، علاقے کا نام کیا ہے؟ اگر آپ میں سے کوئی انٹرسٹڈ ہے تو آپ پوچھ لیں، کیونکہ وہ ویسے تو اسٹوڈنٹس کے لیے اوپن ہے، لیکن جس جو آ نہیں سکا یا آنا چاہتا ہے تو آپ علاقے کا نام پوچھ کے، سسٹر سائمہ ادھر ہے تو انشاءاللہ آپ لوگ آ سکتے ہیں جس کو بھی. ہاں جی،
میری ساتھ
بہنوں
کا شکریہ تشریف آنے کے لیے، اور انشاءاللہ دعا کریں کہ ایسی محفلیں ہوتی رہیں، ہم سب کو توفیق ہو کے ہم محفلوں میں آئیں. اللہ تعالیٰ ہماری اس محفل کو توشہ یافت کرے. بالکل آرام سے ڈسپلن سے، کیونکہ اگر آپ نے بڑا اچھا ڈسپلن کا مظاہرہ کیا ویسے ہی اینڈ تک بہ جاتے ہیں، وہ بھی اسی طریقے سے جاتے ہیں.
ان کو دے دینا کہ یہ کروا دیں، جب شاہبانوں کو دے دیں.
یہ جو طرف ہے، آپ سے نکلنا ہے.